صلات و سلام علیک یا رسول اللہ،
صلات و سلام علیک یا رسول اللہ،
صلات و سلام علیک یا حبیب اللہ،
صلات و سلام علیک یا حبیب اللہ،
وعلی آلک و اصحابک یا نور اللہ،
وعلی آلک و اصحابک یا نور اللہ۔
مدنی چینل کے ناظرین کے لیے آج مدنی کلینک کے اندر حاضر ہیں، اور آج کا جو ٹاپک ہم نے سلیکٹ کیا ہے وہ ہے آنکھوں کے امراض۔ آنکھوں کے امراض میں آج انشاءاللہ عزوجل آنکھوں کی کمزوریاں، آنکھوں کے اندر موتیا، کالا موتیا، اس جتنے بھی جملہ کوشش کر کے جملہ امراض کا انشاءاللہ عزوجل ذکر کریں گے۔ اس میں آج کچھ ڈاکٹر کنسلٹنٹ آئی اسپیشلسٹ کی اوپینین بھی اس کے اندر شامل ہیں، اور آج اس کے اندر ایک مریض بھی ہیں انشاءاللہ عزوجل، اس کا ایگزامینیشن بھی کریں گے۔ ابھی شروع کرتے ہیں ڈاکٹر صاحب سے، سب سے پہلے کہ آنکھوں کے امراض کے بارے میں، کہ آج کل ڈاکٹر صاحب یہ دیکھا جا رہا ہے کہ پری اسکول چائلڈ یعنی اسکول جانے سے پہلے 25% لوگوں میں، بچوں کے اندر آنکھوں کی کمزوری پائی جا رہی ہے، جیسے ان کے دیکھنے میں جو دور کی نظر نا ان کی کمزور ہو رہی ہے۔ تو اس کی کوئی خاص وجوہات ہیں؟ یعنی 5 سال سے پہلے، 3 سال سے پہلے بچوں کے اندر ویکنیس آ جاتی ہے، لیکن اس کی اویئرنیس نہ والدین کو ہوتی ہے نہ بچوں کو ہوتی ہے۔ یہ جب بچہ اسکول جاتا ہے جب جا کے اس کو معلومات ہونا شروع ہو جاتی ہے، بلیک بورڈ پہ نظر نہیں آ رہا ہوتا ہے۔ تو ایسی کیا چیزیں ہیں شروع سے پیدائش کے فوری بعد آنکھوں کے حوالے سے ہم کنسیڈریشن میں لیں؟
بسم اللہ الرحمن الرحیم۔ سلمان بھائی، آپ نے اسپیشلی بچوں کے حوالے سے بات کی ہے، جبکہ میں ایک جنرل ہم ایک جنرل ویو لے کے چلتے ہیں کہ نظر کی کمزوری کی مختلف وجوہات ہوتی ہیں۔
صحیح،
ٹھیک ہے۔ جس میں ایک تو اولڈ ایج آ جاتا ہے، بڑھاپا آ جاتا ہے، اس کے اندر چوٹ، خدا نخواستہ کوئی ٹراما کی ہسٹری ہو جاتی ہے، اس کے اندر شوگر کی بیماری میں یہ پرابلم آ سکتی ہے آپ کو، اور اس کے ساتھ ساتھ مختلف اور بیماریاں بھی ہیں جن میں یہ پرابلم آپ کو آ سکتی ہے۔ اب اس میں دیکھنا یہ ہے، آپ نے سوال کیا بچوں کے حوالے سے، تو بچوں میں جو عمومی طور پہ زیادہ تر پرابلم آتی ہے، تو اگر ہم اس میں نارمل چیزیں دیکھتے ہیں تو ہمارا جو آج کل ٹرینڈ چل رہا ہے، ٹھیک ہے نا، اس ٹرینڈ کی وجہ سے ایک بہت بڑا فیکٹر آتا ہے۔ مثال کے طور پہ زیادہ دیر تلک ٹی وی دیکھنا،
صحیح،
زیادہ دیر تلک موبائل کے ساتھ لگنا، زیادہ دیر تلک کمپیوٹر کا استعمال کرنا۔
سب یہ اکثر آج کل یہ یعنی ینگ ایج کے اندر گیم کا استعمال بھی بڑھ چکا ہے۔
جی جی۔
تو بچوں کا زیادہ دیر تک اسکرین کے آگے گیم کا کھیلنا، کیا یہ بھی نظر کمزور کرتا ہے؟
اس سے بہت بڑا فیکٹ پڑتا ہے۔ وعلیکم السلام و رحمۃ اللہ۔
اب اس میں ڈاکٹر صاحب یہ جو فیگر لکھا ہوا ہے 25% جنرل پاپولیشن میں 25% 5 سال سے کم عمر میں آنکھیں کمزور ہو جاتی ہیں، تو اس کے اسی وجہ سے اس کو ہم نے لیا تھا کہ اتنی جلدی آنکھوں میں کمزوری کی وجہ، ابھی تک تو اسکول جانا بھی شروع نہیں ہوا۔
دیکھیں، ایک تو بیسک موٹی موٹی جو نظر آتی ہے نا، ایک تو یہ وجوہات ہوتی ہیں، دوسری وجوہات ہوتی ہے نا، ایک فیزیولوجیکل وجوہات بھی ہوتی ہیں کہ جس کے اندر ایک بچے کی جو گروتھ سے تعلق چیزیں رکھتی ہیں نا، وہ بہت امپورٹنٹ ہوتی ہے۔ مثال کے طور پہ بعض بچوں کی آنکھ جو ہے ان کی گروتھ کے حساب سے ڈیولپ نہیں ہو پاتی ہے۔
صحیح،
ٹھیک ہے۔ ایک ان میں بھی بینائی میں فرق پڑ جاتا ہے آدمی کے لیے، یا ضرورت کے سائز، ایگزوپتھیلمس جس کو آپ کہتے ہیں کہ سائز بڑا ہو جاتا ہے، اس میں بھی آپ کا جو ہے نا ایک فرق پڑ جاتا ہے آنکھوں پہ۔ اور اس کے بعض اوقات آنکھیں جو سائز ہے اس سے چھوٹی رہ جاتی ہیں، ٹھیک ہے نا، اس سے بھی آنکھوں میں فرق پڑ جاتا ہے۔ ہم یہ پیتھولوجیکل بھی، ایک تو ایک جنرل جو ہم اوپینین ہے وہ تو ایک الگ چیز ہے، لیکن جو ہمارا میڈیکل ویو دیکھتے ہیں ہم اس سے بھی بات کر لیتے ہیں کہ اس میں بھی یہ بہت بڑا فرق پڑ جاتا ہے اس کے اندر۔ اس طرح اس میں جو اندرونی یعنی کہ کارنیا وغیرہ جو ہوتا ہے، یا اندرونی جو کیا کہتے ہیں گولائی جس کو آپ کہتے ہیں آئیز کی، उसमें अगर उसके डायमीटर में भी फर्क होता है तो उसकी वजह से भी जो है ना ये फर्क पड़ जाता है बच्चों के अंदर, यानी हम अभी ग्रोथ के ऊपर बात कर रहे हैं। उसके अलावा जो लेंस है, लेंस का जो साइज होता है
उसकी
वजह से भी ये फर्क पड़ जाता है।
तो ये सब इसमें ये लिखा हुआ है रिसर्च के अंदर ना कि अमूमन जैसे पैदाइश के 6 महीने बाद आपको ऑप्थोल्मोलॉजिस्ट यानी को आपको ओपिनियन ले लेनी चाहिए।
बिल्कुल।
फिर 3 साल बाद आपको अपने ऑप्थोल्मोलॉजिस्ट यानी आई स्पेशलिस्ट के पास जाके अपनी आंखों का चेकअप करा लेना चाहिए। अब आंखों का चेकअप जैसे वालदेन होते हैं घर के अंदर, बच्चे 5 साल से कम है या 5 साल से ज्यादा है, तो कौन ऐसी क्या क्या चीजें हों जो आंखों के अंदर देखे जैसे ही वालदेन देखें वो डॉक्टर से रब्ता करें।
देखें, अगर एक तो सबसे पहले अपने बच्चे की जो है
जैसे बच्चों को ना हिस्ट्री मिलती है ना, वो चलते चलते खेलते खेलते गिर जाते हैं या कोई चीज उनकी तब फेंकी जाए, खेलते हुए उनको नजर नहीं आती, ये हिस्ट्री मिल रही होती है अक्सर अमूमन बच्चों में।
नहीं, उसमें यही है ना कि आपने बच्चों के जो नॉर्मल हैबिट्स है ना उनके ऊपर बेसिकली तवज्जो दें, जो रोजमर्रा के जो मामलात हैं आया उसमें कोई तब्दीली तो नहीं आ रही। मिसाल के तौर पर अगर पढ़ाई में वो आ रहा है तो वो एक एक जो पढ़ाई कर रहा है एक उसकी वजह से तो डिस्टर्बेंस नहीं आ रही कि बहुत ज्यादा कंप्यूटर का इस्तेमाल तो नहीं कर रहा, बहुत ज्यादा टीवी के सामने तो नहीं बैठ रहा, बहुत ज्यादा वो मोबाइल के ऊपर तो नहीं लगा हुआ जिसकी वजह से बिनाई पे असर पड़ रहा है उसके, तो इसके ऊपर ध्यान दे। दूसरा, स्टडी करते वक्त एक चीज में बताना भूल गया था, एक और बड़ा फैक्टर है जो हम स्टडी करते हैं पढ़ाई करते हैं उमूमी तौर पर लेट के या इस किस्म की और एक खास फोकस के ऊपर उसको हम नहीं रखते।
पापा का एक मदनी गुलदस्ता भी है, वो इंशाल्लाह आज वो भी ऑन एयर करेंगे। इसमें पढ़ते वक्त का भी एक है कि इससे कम डिस्टेंस नहीं होना चाहिए।
एक आदत होती है, लोग लेट के मुताला कर रहे हैं तो वो बहुत क्लोज हो जाती है, और फिर लाइट का इफेक्ट बहुत इम्पोर्टेंट पड़ता है।
अच्छी मिकदार की रोशनी होनी चाहिए,
क्योंकि अगर आप मिसाल के तौर पे आप बेड पे लेट के पढ़ रहे हैं तो डेफिनेटली आपकी लाइट का जो रुख है वो आपके फ्रंट पे होता है, बैक पे नहीं होता। उमूमी तौर पे सर पे ऊपर लाइट नहीं होती है, सामने होती है लाइट, तो आपकी रोशनी का भी इफेक्ट पड़ रहा होता है। तो ये सारे फैक्टर्स मिल के आपकी बिनाई पे असर डालते हैं।
आजकल लाइट लगाने का जो अंदाज है, फैंसी अंदाज भी आया है ना, तजुर्बात ये है कि अगर आप लाइट अपने घर की छत पे लगाएंगे ना, सीलिंग लाइट, तो वो पूरा थ्रो करती है आपकी जमीन पर
जी।
और आप चूंकि जमीन पर ही चल रहे हैं, मतलब फर्श पर चल रहे हैं आप, तो चूंकि आपको लाइट फर्श पर चाहिए, तो ये आप जब इसको छत पे लगाएंगे अपनी लाइट को, तो ये आपकी फर्श पर डायरेक्ट लाइट थ्रो करेगी और आपको एक जितनी आपको लाइट की एक मूवमेंट जरूरत होती है वो मिलेगी। हम उमूमन लाइट लगाते हैं वॉल पर, दीवार पर। जब आप दीवार पर लाइट लगाते हैं तो आप अपने ही घर में इस वक्त देख लीजिए, अगर आपके घर में लाइट जल रही होगी तो आपकी जब लाइट जलती है तो वो पहले आपके दीवार के बहुत सारे अतराफ को रोशन कर रही होती है और आपको भी लाइट मिल रही होती है। लेकिन जो थ्रो लाइट होती है ना, और आजकल ऐसी थ्रो लाइट भी आती हैं जो कम वोल्टेज पर चलती हैं, अच्छी रोशनी भी देती हैं। दूसरा, हमारे अमूमन सेंट्रल बेड के साथ, पलंग के साथ साइड टेबल का एक रवाज कहां से आया मैं नहीं जानता, लेकिन है, तो उस पर लैंप लगी हुई होती है तो लोग वो लैंप वो रीडिंग के लिए भी रखते हैं या रात के किसी वक्त उठने के लिए रखते हैं, तो वो लैंप जलाकर अमूमन बुक रीडिंग की तरफ उनका एक रुझान होता है। तो डेफिनेटली वो जो लाइट है ना, वो शायद किताब पढ़ने के हवाले से, बुक रीडिंग के हवाले से वो इतनी ज्यादा कम्प्रिहेंसिव किस्म की लाइट नहीं कहलाएगी ना
जी,
ये बात वैलिड। लेकिन अगर हम इस वक्त, क्योंकि आज से हम अपने एक सिलसिले को, जो हमारा टॉपिक है, ये टॉपिक आज ही क्लोज नहीं हो पाएगा क्योंकि इसमें बहुत सारे इसके शोबे हैं आंखों से मुतालिक, और ये इतना अहम मौजू इस वक्त जो आज से हम मदनी क्लिनिक में शुरू कर रहे हैं, हमारे पास इसमें आपके कॉल्स के जरिए भी सवालात मिलते हैं हमें, और हमारे पास वीडियो सवालात भी हैं, कुछ तासुरात भी हैं, मदनी गुलदस्ते भी हैं, और आज हम एक पेशेंट को भी ला रहे हैं, मरीज भी ला रहे हैं आंखों का, जिनका एक थ्रोली यहाँ पर एक तरह से चेकअप भी किया जाएगा, जिससे हमारे मदनी चैनल के वो नाजरीन जो आंखों की उस तरह के किसी प्रॉब्लम का शिकार होंगे तो उन्हें घर बैठे एक आइडिया मिलेगा, एक गाइडलाइन मिलेगी कि होता क्या है। लेकिन जो इस वक्त दुनिया भर के जो आदाद और शुमार जो मुझे मिले हैं, वो WMO की तरफ से, ये वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन है, इसकी तरफ से जो आदाद और शुमार निकाले गए हैं, इस वक्त दुनिया में नाबीना अफराद की जो तादाद है ये 3 करोड़ 60 लाख تک پہنچی ہوئی ہے, 3,60,00,000 تک. اچھا, چونکہ ابھی ہم پاکستان میں بیٹھ کر یہ سلسلہ کر رہے ہیں تو پاکستان میں اس وقت نابینا افراد کی جو تعداد ہے یہ 25,00,000 رپورٹ کی گئی ہے, 2.5 million. یہ
میرے خیال سے سالانہ ہوگی,
مطلب یہ ٹوٹل جو نابینا کتنے ہیں, یعنی سالانہ کتنے لوگ نابینا ہوتے ہیں
یہ والی ہو,
یہ نہیں ہے.
اچھا,
پتہ نہیں اس میں یہ لکھا ہوا ہے پاکستان میں نابینا افراد کی تعداد. آپ کے پاس کچھ اور ہے؟
عموماً جس طرح کی ہوتا ہے ایئرلی اس کے اوپر ہو جاتا ہے.
ٹھیک ہے, ہو سکتا ہے.
صحیح,
اسی طرح نابینا افراد میں 82% تعداد وہ ہے, 82% وہ تعداد ہے جو 50 سال یا اس کے اوپر والی عمر کے لوگوں کی ہوتی ہے. اچھا, اس میں بھی پھر 4 کیٹیگریاں بیان کی گئی ہیں, ایک ہے نارمل ویژن, ایک ہے درمیانہ نظر کی خرابی, اور ایک ہے شدید نظر کی خرابی, اور چوتھی چیز ہے اندھاپن, بلائنڈ, جو بلائنڈنیس جس کو کہتے ہیں. تو یہ جو عدد و شمار جو ہمیں ملے ہیں اس سے یقیناً یہ بات سمجھ میں آتی ہے کہ پچھلے سالوں کے مقابلے میں نظر کی کمزوری کا جو تناسب ہے وہ بڑھتا چلا جا رہا ہے, اور جب نظر کمزور ہوتی ہے تو اندھاپن کا میں اضافہ ہوتا چلا جا رہا ہے. اور یہ میرا خیال ہے میڈیکل اس چیز کو پروف کرنے میں دیر نہیں لگائے گی کہ اس وقت آنکھوں کی جو کمزوریاں ہیں یہ پچھلے سالوں کے مقابلے میں, اگر آج سے آپ 10-15-20 سال پہلے چلے جائیں تو اتنی آنکھیں کمزور نہیں ہوتی تھی جو آج ہو رہی ہیں. بچوں میں اتنی زیادہ نظر کی کمزوری کی کمپلینس نہیں تھی جو آج کے دور میں ہو رہی ہیں, جس کو تھوڑی بہت ڈسکشن ہوئی بھی ہے میڈیکلی پوائنٹ آف ویو پر, طبی حوالے سے. میں سلسلے کے شروع میں ہی یہ ضرور عرض کروں گا کہ والدین اسباب کو دور کرنے کے لیے اپنے سر دھر کی بازی لگائیں کہ اسباب کیسے دور کیے جائیں, کہ آخر نظر کیوں کمزور ہو رہی ہے, یا جو جن جوانوں کی نظریں کمزور ہو رہی ہیں وہ اچھا ریزن ہے ہمارے سامنے, لیکن ریزن بھی ایک عادت بن چکے ہیں. جیسے جس کو پتا ہے کہ سگریٹ پینے سے میری طبیعت خراب ہو رہی ہے, لیکن سگریٹ چونکہ اس کی عادت بن چکی ہے اسموکنگ, تو وہ اپنی خراب عادت کو کمپرومائز کرنے کے لیے تیار ہے لیکن سگریٹ چھوڑنے کے لیے تیار نہیں ہوتا. اس طرح آنکھیں خراب کرنے والی, آنکھوں کا ویژن خراب کرنے والی بہت ساری چیزیں ہمارے گرد ہیں. دیکھیں پہلے اس طرح اسکرین سامنے نہیں ہوتی تھی, ٹی وی اتنا سامنے نہیں ہوتا تھا, پھر اتنی کلرنگ سامنے نہیں ہوتی تھی, پہلے دھوپ اچھی خاصی ہماری آنکھوں کو بھی مل جایا کرتی تھی, پہلے اس طرح موبائل فون کے استعمال اتنی کثرت کے ساتھ اور 6-6, 8-8 گھنٹے کا یوزر نہیں پایا جاتا تھا. پہلے اتنے موبائل فون یوز ہی نہیں ہوتے تھے کیونکہ وہ ایک انکمنگ اور آؤٹ گوئنگ کا ایک ذریعہ بنے ہوئے تھے, وہ ان کے اوپر کوئی چینل نہیں آتے تھے, ان کے اوپر اپلیکیشنیں نہیں آتی تھی, ان کے اوپر کارٹون نہیں آتے تھے. اب اتنی قریب مطلب کہ اسکرین کرنے کے بعد یہ کہہ رہے ہیں کہ 2 فٹ دور رکھیں. نارمل ریڈنگ کے لیے آپ کہہ رہے ہیں نا 2 فٹ دور رکھیں,
نارمل ریڈنگ
کے لیے یہ ایٹ لیسٹ یہ 1 فٹ, یہ تقریباً 2 فٹ ہو جائے گا,
کم
ہوتا ہے
موبائل کم از کم,
یہ 2 فٹ ہو جائے گا. اب یہ دیکھیں, یہ میں نے موبائل فون رکھا ہوا ہے اور کتنا ڈسٹینس ہے, یعنی میرا موبائل فون 1 فٹ بھی دور نہیں ہے, میرا موبائل فون 1 فٹ بھی دور نہیں ہے, اور اس وقت میں نے اتنی دور یہ پیپر رکھا ہے, پیپر سے کوئی شوا نہیں نکل رہی ہے, ریز نہیں نکل رہی ہیں جو میری آنکھوں کو افیکٹ کر سکیں, ٹھیک ہے, لیکن اس کو 2 فٹ دور رکھنا ہے تاکہ میری آنکھیں
صحیح طریقے
متاثر نہ ہو, افیکٹڈ نہ ہو. اب یہ مطلب کہ موبائل فون کا ایک سیٹ ہے, یا اس طرح پی سی ٹیبلٹ کا جو سیٹ ہوتا ہے, اس طرح جو بھی الیکٹرانک ڈیوائس ہوتی ہے یا گیمز کی جو ڈیوائسز ہوتی ہیں, یہ اتنی دور رکھ کر, اب یہ ہے تقریباً سمجھے کہ یہ تقریباً 1 فٹ, یہ شاید 2 فٹ تک کے آس پاس یہ پہنچے گا. اب اتنی دور رکھ کر کون کھیلتا ہے, کوئی مطلب کہ عموماً نہیں دیکھا جاتا. تو ایک تو ہے یہ اتنا قریب, نمبر ون, پھر اس کو کنٹینیو دیکھنا, کیونکہ آنکھیں یہ جو بلنگ کر رہی ہے نا, جھپکنا کہتے ہیں اس کو, آنکھوں کا جھپکنا بھی پر منٹ ایک اس کی ایک فیگر ہے, 1 منٹ میں مطلب کہ اتنی بار آنکھیں جھپکتی ہیں, نیچرلی جھپکتی ہیں. اور یہ آنکھوں کا جو جھپکنا ہے جو یہ بھی ایک آنکھوں کے پروٹیکشن اور اس کی ایک نیچر کے حوالے سے ہے.
اس میں معذرت حاجی صاحب, اس میں تھوڑا سا ایڈ کر لیں, آنکھوں کا جھپکنا اس لیے زیادہ ضروری ہے کہ آپ کی جو آنکھوں کی جو تری ہے نا وہ ختم نہیں ہوتی ہے,
क्योंकि इस पे आपकी लुब्रिकेशन मिलती है, एक तरी मिलती है, तो वो इसी
पंपिंग हो रही है,
पंपिंग हो रही है,
तो पंपिंग हो रही है ना,
तो
और वो आंखों को जिंदगी दे रही है, रोशनी दे रही है, उसकी जरूरत है आंखों की।
ये जो जो पानी है ना, जो आंसू जिसको बोलते हैं टियर ग्लैंड, गुदूद होते हैं, गुदूद के अंदर एक वो एंटी बैक्टीरियल केमिकल मौजूद होता है, जो आंखें भी तो एक्सपोज होती हैं केमिकल से पूरे दिन, आंखों के अंदर भी पोल्यूशन डस्ट वगैरह जा रही होती है, जरासीम भी जा रहा होता है। तो कुदरती तौर पे हुदूद के अंदर एंटी बैक्टीरियल केमिकल होते हैं, जो पलक झपने से पूरी आंख पे
ये पूरा कुदरती सिस्टम है। देखा ना कि आंखें जब आंख क्यों झपकती है, आंख ना झपके पलक जो झपकती है, पलक ना झपके तो पलक खुली रहे तो क्या, लेकिन अल्लाह तबारक व तआला ने जब पलक का झपकना रखा है और एक नेचुरल ये कुदरती तौर पर, तो इसकी सदहा हिकमतें होंगी। जो मेडिकल जो कुछ बयान करती है वो इनकी अपनी रिसर्च है, लेकिन वो हिकमतें जो अल्लाह ताला ने बंदे में, मतलब उसकी एक उसकी वो वजूहत होंगी, हमारी हालत तक तो रसाई नहीं है, लेकिन मेडिकल प्रूफ कर रही है ना कि अंदर में एक ऐसा पानी है जो आंखों के झपकने से वो पानी बरामद होता है, और वो आंखों की जिंदगी के लिए, उसकी रोशनी के लिए बहुत जरूरी है। यहां मैं थोड़ी सी जो बात अर्ज कर रहा था मेडिकली पॉइंट ऑफ व्यू पर भी, जो मेरी थोड़ी बहुत सी रिसर्च है या मैंने जो पढ़ा है, तो वो यही है कि वो आंखों के झपकना एक पर मिनट इतने टाइम के लिए, फॉर एग्जांपल 75 दफा 80 दफा इतनी मरतबा ये आंखें झपकनी है ना एक मिनट के अंदर, 60 सेकेंड होती है एक मिनट के अंदर, तो ये बहुत तेजी के साथ हमारी आंख झपक रही होती है, जो हमें इसकी फीलिंग नहीं होती, क्योंकि ये एक प्रैक्टिस के अंदर एक चीज है। लेकिन जब हम किसी चीज को कंटिन्यू देखते हैं, स्पेशली जब आप कोई पिक्चर देखते हैं, कोई ऐसी चीज देखते हैं, या ऐसी चीज या ऐसा काम कर रहे होते हैं जिसके अंदर बहुत ज्यादा इन्वॉल्वमेंट है और एक पूरा एक मंजर है, और आपकी पूरी तवज्जो उस पर चली जाती है कि यूं हो रहा यूं हो रहा, तो ये आपने देखा इसकी आंख फटी की फटी रह गई, वो सुना है आपने, इसकी आंख फटी की फटी रह गई, यानी हम आंखें ऐसी फाड़ कर देख रहे होते हैं कि वो आंख झपकने तक की हमको वो नहीं होती, नहीं आंख झपकना भी हम उसको रोकते हैं, वो रोकना भी एक गैर एक लाशौरी तौर पर होता है, लेकिन वो आप हमारी चीज इतनी उसमें इन्वॉल्व हो जाती है कि हम आंख झपकने नहीं झपकते, और ये मतलब नजरें जो पलक है वो झपकने में रह जाती है। इससे आंखें कमजोर होने के समझे कि ये मराहिल शुरू हो जाते हैं, और ये स्पेशली ये चीजें जो है, अच्छा फिर ये हुआ, इसके अंदर से जो वेव्स निकली, शुआएं निकली हैं, इलेक्ट्रॉनिक वेव्स जो निकलती हैं, बड़की शुआएं निकलती हैं, ये आंखों को इफेक्ट कर रही होती है। आप आई टेस्ट करने के लिए, जो मेरा ख्याल है शायद आपको एक्सपीरियंस होगा, जो आंखें टेस्ट होती हैं, तो टेस्ट के लिए जब एक बार अगर कोई सी शुआओं के जरिए आंखें टेस्ट होगी, तो डॉक्टर बार बार नहीं करेगा, डॉक्टर डिस्टेंस देगा कि बार बार आंखों की तरफ ये जाएंगी। इवन कि आप एक्सरे कराने चले जाएं, आप देखिए एक्सरे से वेव्स निकलती हैं प्रेगनेंसी की हालत में, या बहुत सारी ऐसी चीजों की कंडीशन में, या बार बार आपको ये एक्सरे नहीं एडवाइस करेगा कोई भी मेडिकल, क्योंकि इससे वेव्स निकलती हैं
जो खतरनाक
होती हैं, क्योंकि वो एक अंदर जा रही है जिस्म के अंदर, और वो अपना एक रिजल्ट निकाल के दे रही है, वो हमारे बदन के अंदर बहुत सारी चीजें इफेक्ट कर रही होती हैं। तो ये जो जब से ये इलेक्ट्रॉनिक चीजें आई हैं, फिर एसी का हमारा जो कसरत इस्तेमाल, और एसी फिर पर्दों का हमारा इस्तेमाल, देखिये जैसे हम पिछली बीमारियों पर डिस्कस कर रहे हैं कि एक्सरसाइज खत्म हुई, खाना जो नॉर्मल था वो खत्म हुआ, और बीमार करने वाला खाना शुरू हुआ, और सेहत पाने वाली चीजों को ब्रेक लगाया गया, जब ये सारी चीजें जमा हुई तो अस्पताल में बेड खाली नहीं है, क्लिनिक में डॉक्टर फारिग नहीं है। ठीक है, ये जो चीजें थी उसको समझने की कोशिश कीजिए, फिर इंशाल्लाह हम अपनी डिस्कशन को आगे बढ़ाएंगे, लेकिन लॉजिक को समझना बहुत जरूरी है। बेस को अगर आप बाकी रखेंगे, बुनियाद को बाकी रखेंगे, तो हमारी ये सिर्फ मदनी क्लिनिक को एडवर्टाइजमेंट लेने का तो हमने सिलसिला शुरू नहीं किया, हम तो चाहेंगे यही कि आप मतलब कि आपको मशवरे भी मिले, लेकिन जो बुनियादी वजूहत है उसको समझने की कोशिश करें कि जिसकी वजह से हमारी आंखें कमजोर हो रही हैं। रूहानी इलाज भी आपको बताया जाएगा, आपको हकीमाना इलाज भी बताया जाएगा, आपको घरेलू इलाज भी बताया जाएगा, आपको मेडिकल इलाज भी बताया जाएगा, लेकिन सारे इलाज करने के बाद भी आप खड़े वहीं के वहीं हैं जो आंखों को नुकसान देने वाली चीजें हैं, तो डेफिनेटली वो दवाएं जो हैं वो प्रॉपरली सही मायनों में असरअंदाज नहीं होंगी। तो पहले तो आप ये अजम कर लें, जितने भी हमारे मदनी चैनल के नाजरीन है, ये अजम कर लें कि आपने अपनी आंखों को इसके गैर फितरी इस्तेमाल से बचाना है, अननेचुरल यूज को आपने डेफिनेटली खत्म करना है। تب جا کر انشاءاللہ آپ دیکھیے گا کہ آپ, کیونکہ آنکھیں جب کمزور ہوئی ہے نا تو ان کا مضبوط ہونا بھی ثابت ہے. خود مجھے امیر علیہ سنت کا پتا ہے, امیر علیہ سنت کی عمر مبارک اللہ ان کو سلامت رکھے 67-68 تک ہے, لیکن آپ کی قریب کی جو نظر تھی, آپ کی قریب کی نظر تھوڑی کمزور تھی, لیکن ایج کے ساتھ جہاں نظر کمزور ہوتی ہے, آپ کی ایج کے بڑھنے سے آپ کی نظر کی جو کمزوری تھی وہ دور ہوئی ہے. اس میں روحانی علاج بھی ہے, آپ نے طبی علاج بھی رکھا تھا جو معجون وغیرہ جو پاؤڈر وغیرہ جو ہے وہ ساری چیزیں, پھر اس میں وہ قرت اشد ان محمد رسول اللہ جو ہم انگوٹھے چوم کر آنکھوں سے لگاتے ہیں یہ بھی ہے, اور قرت عینی بکا یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم, اس طرح کی دعائیں ہیں. پھر نماز کے بعد پڑھنے والی جو 11 مرتبہ یا نورو یا نورو یا نورو پڑھنا ہے یہ ہے, انشاءاللہ یہ آپ کو بتایا جائے گا. اسی طرح آیت الکرسی میں ولا یعودہ حفظہما یہ یہاں تک 11 مرتبہ یہ پڑھنے کا ہے. تو یہ بہت ساری روحانی چیزیں چلتی رہیں, اچھا طبی حوالے سے بھی کچھ چیزیں چلتی رہیں, ساتھ ہی ساتھ احتیاط چلتی رہی. یہ سب چیزیں جب جمع ہوئی الحمدللہ آنکھوں کے پرابلم کو دور ہونا ثابت ہے, میڈیکل میں بھی ثابت ہے, میری خود میں آئی وٹنس ہوں کہ یہ ثابت ہے. تو یہ چیزیں جو میں نے ابتدان آپ کو بیان کی ہیں, یہ جو ہمارے مدنی منیاں جو ہیں جو کارٹونوں کے پیچھے اور طرح طرح کی چیزوں کے پیچھے موبائل کے پیچھے پاگل ہیں, پلیز آپ اپنی آنکھوں پر رحم کریں. آپ ابھی چھوٹے ہیں بیٹو, ابھی آپ بچے ہو, آپ کی آنکھوں کی جو اندر کی جو چیز ہے وہ اتنی زیادہ مضبوط نہیں ہے, ان کے اوپر طاقت پریشر پڑے گا, ان کی طاقت سے زیادہ بیٹا ان چیزوں پر بوجھ پڑے گا, آپ کی آنکھیں جلدی کمزور ہو جائیں گی. اور پھر آگے جا کر آپ ابھی بچے نا چشمے پہننے کو پسند کرتے ہیں, لیکن بیٹا جب چشمہ مستقل لگتا ہے نا تو بچے پھر اس کو چشمہ دور رکھ دیتے ہیں. تو بہت سارے اس پہ پرابلم ہیں, تو والدین کو بھی چاہیے کہ وہ ان چیزوں سے اپنے بچوں کو دور رکھیں. تو میں نے اس کی کچھ بنیادی جو باتیں ذہن میں تھیں وہ میں نے عرض کرنے کی کوشش کی ہے. کچھ ویڈیو سوالات ہیں
جی,
ہیں سوری سوالات ہیں وہ لے لیتے ہیں, اس کے بعد آگے بڑھتے ہیں.
قابل محترم ڈاکٹر صاحب, میرا ان سے سوال یہ ہے کہ آج کل تو ویسے نظریں تقریباً ہر تیسرے بندے کی ایک نظریں کمزور ہیں, لیکن جو پیدائشی بچہ ہے جس نے ابھی دنیا دیکھی نہیں ہے تو اس کی نظر کیوں کمزور ہے, اس کی کیا وجوہات ہیں؟
پیدائشی طور پہ تو نظر کمزور ہوتی ہے, تو اس کا مطلب یہ ہے اس میں زیادہ تر چانسز یہی ہوتے ہیں کہ جو دوران حمل جو والدہ کی خوراک ہے
اس میں بھی
اس میں کچھ کمی بیشی ہوئی ہے, جس میں ہم بارہا کہتے ہیں کہ خوراک کے اوپر خاص طور پہ زور دیں, تو وہ ایک بہت بڑا امپورٹنٹ فیکٹر ہوتا ہے. دوسرا
جیسے رخ صاحب بتا رہے ہیں نا دوران حمل, اگر وہ خواتین جو ڈورنگ پریگنینسی اسموکنگ کر رہے ہوتے ہیں, کسی اس طرح کی دوائیوں کا استعمال کر رہے ہوتے ہیں جو لیگلی الاؤ نہیں ہے, اس طرح ان کے جو بچے کے جب پیدائش ہوتی ہے تو
کسی نہ کسی حصے پر وہ
اندھاپن
سائیڈ افیکٹ کرتی ہے, تو اس میں آنکھ بھی اسی میں شامل ہے.
بالکل, تو یہ ایک مین وجہ یہی ہوتی ہے زیادہ تر, کہ ایک تو جو ڈائٹ پیٹرن ہے کھانے پینے کے جو معاملات ہیں ان میں, کیونکہ بیسیکلی آنکھ کے لیے جو سب سے امپورٹنٹ چیز ہوتی ہے نا وہ زیادہ تر وائٹامن اے وغیرہ کی, وائٹامنس کی ضرورت ہوتی ہے, وائٹامن اے اسپیشلی وہ اس کی بہت زیادہ ضرورت ہوتی ہے. اب ہمارے یہاں انفارچونیٹلی یہ سلسلہ ہے کہ ہمیں تو وائٹامنس کے بارے میں نہیں پتا تھا, وائٹامن اے تو بہت دور کی بات ہے. اب یہ امپورٹنس یہ ہوتی ہے کہ جو ہمارے ڈاکٹر صاحبان ہیں اگر یہ لٹریٹ کریں, ان کو جو سمجھائیں کہ آپ کو یہ کھانے میں یہ چیزیں لینی چاہیے, تو میرے خیال میں یہ کافی حد تک کنٹرول کیا جا سکتا ہے. دوسری چیز یہ ہے کہ جو ریموٹ ایریاز ہیں, آپ شہر کے اندر تو شاید یہ چیزیں سہولت مل جاتی ہے, لیکن جو ریموٹ ایریاز ہیں جیسے گاؤں ہیں دیہات ہیں وہاں پہ جو ہے ایسا سلسلہ نہیں ہوتا ہے کہ ڈاکٹر اویلیبل نہیں ہوتا, یہ زیادہ تر کمپلینز زیادہ تر وہاں پہ ہوتی ہیں. باقی شہر کے اندر اس کے چانسز بہت کم ہوتے ہیں, کیونکہ یہاں پہ ایک تو مناسب تو نیوٹریشنل جو ہیں وہ کچھ نہ کچھ ان کو مل جاتی ہیں, پلس یہ ہے کہ کیئرنگ ہو جاتی ہے, پھر ڈاکٹر سے وزٹ ہوتے ہیں پراپر, اور اگر اتھرائز کوئی سینئر ڈاکٹر ملتا ہے تو ایک سے پراپر گائیڈنس بھی ان کو مل جاتی ہے, تو یہ ان سے آسانی ہو جاتی ہے. بہتر یہ ہے کہ ڈائٹ کا پیٹرن جو ہے نا وہ اپنا بہتر رکھیں,
بنیادی ماں کی غذا پر
خیال رکھیں. ٹھیک
ہے, اچھا ہمارے پاس مریض بھی ہیں, پیشنٹ بھی ہیں جو آنکھوں کے حوالے سے اگر آ جائیں تو ڈاکٹر صاحب تھوڑا سا آپ کو دیکھ بھی لیں, صلو علی الحبیب
صلی اللہ علیہ وسلم.
تشریف لائیے, کال چلائیے.
تو میرے بھتیجے ہیں, دو بھائی تھے, ایک کی عمر 10 سال ہے, ایک کی عمر 4-5 سال ہے. تو مغرب کے بعد ان کو نظر نہیں آتا, جب لے رہا ہو جاتا ہے نا تو اس کو بالکل نظر ہی نہیں آتا بچوں کو. اس کے بارے میں علاج پوچھنا تھا برائے مہربانی. السلام
علیکم. السلام و رحمۃ اللہ وبرکاتہ. دوسری کال چلائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضرت میں ہند سے عبد الروف بول رہا ہوں, ہند بریلی سے. یہ مدنی کلینک سلسلہ ماشاءاللہ بہت اچھا ہے. دعوت اسلامی جو ہے وہ دینی دنیاوی تعلیم تو مطلب سکھاتی ہے, الحمدللہ اب جو ہے بیماری کے متعلق بھی جو ہے ہمارے لیے جو ہے بہت فائدہ مند جو ہے باتیں سکھاتی ہے الحمدللہ. حضرت میں یہ کہنا چاہ رہا تھا کہ آنکھوں میں مطلب ہمیں کتنا کم سے کم زیادہ سے زیادہ یا کم سے کم کتنا ٹی وی دیکھنا چاہیے جو ہماری آنکھیں جو ہے وہ ٹھیک رہیں, اور مطلب کس طریقے سے اس کے لیے جو بتائیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اس میں فاصلے کا بھی امپورٹنٹ ایک فیکٹر ہے. شاید 5 فٹ رکھیں,
کم و بیش 6 فٹ ہے, اتنے ڈسٹینس پہ ہونا چاہیے.
تقریباً 5-6 فٹ کا آپ فاصلہ رکھیں کہ اتنی دور سے دیکھیے, اور اب کتنی دیر تک دیکھیے تو پھر ڈاکٹر صاحب کہیں گے. لیکن ظاہر ہے کہ کوئی بھی چیز اوور لمٹ جاتے ہیں تو وہ اثر انداز ہو سکتی ہے. مگر یہاں یہ ضرور عرض کر دوں کہ جس طرح آپ نے کہا کہ بہت زیادہ اگر ٹی وی کی اسکرین دیکھنے سے اگر آنکھ خراب ہو سکتی ہے, تو یہ یاد رکھیے گا کہ اسی ٹی وی کے ذریعے گناہ دیکھنے سے ان آنکھوں میں جہنم کی آگ بھی بھری جا سکتی ہے. تو جس طرح ان آنکھوں کو دنیاوی بیماری سے بچانے کی ہمیں تدبیر کرنی ہے, اسی طرح ان آنکھوں کو گناہوں سے بچانے کی بھی تدبیر کرنی ہے. اگر توبہ کیے بغیر ہم مر گئے, اللہ ناراض اور اس کے پیارے ابھی روٹ گئے, تو ان آنکھوں کی کمزوری آپ کے سامنے ہے. ہم سب جانتے ہیں کہ ہماری آنکھیں کتنی کمزور ہوتی ہیں. اگر کسی کی آنکھ میں جہنم کی آگ کی سلائی پھیر دی جائے یا اس کی آنکھ کے اندر کیل ٹھوک دیے جائیں, اس کا تصور بندے کو کرنا چاہیے. اور ایک مسلمان کو اس بات کا پتہ ہونا چاہیے کہ قبر کا عذاب یہ حق ہے, اور ایسا نہ ہو کہ آنکھوں کے کیے گئے گناہ یہ ہمیں دنیا اور آخرت میں پھنسا دیں. تو اللہ کرے کہ ہماری آنکھوں کو آخرت کی پریشانی سے بھی اللہ تعالیٰ بچا کر رکھے, ہمارے اس کو ہر ہر بدن کو, اور دنیا میں بھی ہماری آنکھیں اور آنکھوں کا نور سلامت رہے. تو کتنی دیر تک دیکھنا چاہیے یہ بتا دیں.
یہ تو ڈیپینڈ کرتا ہے سب, یہ جتنی دیر دیکھ سکتے ہیں. اب یہ تو ہم تو مدنی چینل دیکھنے کی ہی ترغیب دلائیں گے انشاءاللہ.
دیکھتے رہیں گے, مدینہ ہرا ہرا ہے, سب سبز ہے, مدینہ مدینہ ہے, مکہ مکہ ہے, انشاءاللہ مدینہ مدینہ ہی ہوتا رہے گا.
صحیح
جی ڈاکٹر.
ابھی جو ڈاکٹر صاحب نے جیسے وہ دو پیشنٹ انہوں نے بتایا نائٹ بلائنڈنس کے, اس پہ ابھی وٹامن اے کے اوپر ذرا.
اس میں بات وہی آتی کہ نائٹ بلائنڈنس, میں نے پہلے بھی کہا تھا کہ وٹامن اے جو ہے اس کی وجہ سے کمی کی وجہ سے بیسیکلی بہت ساری پرابلمس ہوتی ہیں بچوں میں, خاص طور پہ یہ نائٹ بلائنڈنس.
اب جیسے ان کے دو پیشنٹ بتائے, ایک کی 4 سال ہے اور 10 سال ہے. اب نائٹ بلائنڈنس تشخیص کیسے ہو, رات میں ان کو دھندلا دکھتا ہے یا دکھتا ہی نہیں ہے؟
جو انہوں نے بتایا وہ تو یہ کہا ہے کہ نظر ہی نہیں آتا ہے بقول ان کے, اگر ڈاکٹرز کو چیک کروائیں. اس میں جو اگر ڈائٹ وغیرہ لیں گے تو یہ کلیئر میرے خیال میں بہتر ہو سکتا ہے, بالخصوص جو کلیجی وغیرہ جو ہے اگر اس کا استعمال کریں گے تو اس میں ایک اچھا وٹامن اے ملتا ہے آدمی کو, وہ استعمال کریں گے تو اس سے کافی حد تک فائدہ ہو سکتا ہے, اور کلیجی ایزیلی اویلیبل بھی ہو سکتی ہے. تو اس میں اگر یہ ڈائٹ کو خیال رکھیں گے اور اپنے فزیشین سے مشورہ بھی کر لیں گے کہ یہ کس حد تک بیسیکلی یہ پرابلم ہے,
تب تو ڈاکٹر صاحب یہ جو جتنے وٹامن سی کا بھی بہت زیادہ اچھا رول ہے آنکھوں کی بیماریاں دور کرنے کے اندر, جیسے سٹرس فوڈ یعنی اورنجز وغیرہ ہیں یہ بھی بہت فائدہ مند ہیں, کچھ جیسے پستے ہیں, اخروٹ ہیں, اور یہ بادام وغیرہ جو بچوں کو کھلائے جاتے ہیں اس کے اندر بھی کیمیکلس وغیرہ ہوتے ہیں, اومیگا 3 فیٹی, یہ بھی آنکھوں کی جو اسکن ہوتی ہے اس کی گروتھ یعنی ریٹینا کی گروتھ کے لیے بہت ضروری ہوتا ہے. تیسرا جو لوبیا وغیرہ ہوتا ہے اس کے اندر جو کیمیکل ہوتا ہے بایو فلیوینائڈ, جو ایک زنک ہوتا ہے, زنک ضروری ہوتا ہے جو آنکھ کا جو پردہ ہوتا ہے اس کا امیج بنانے کے لیے, یہ اس کے اندر موجود ہوتا ہے لوبیا کے اندر. اور یہ آگے چل کے جو اولڈ ایج کے اندر جن کو بیماری ہو جاتی ہے نظر کمزور ہونے کی, ریٹینل ڈیٹیچمنٹ جسے بولتے ہیں, اس کے اندر یہ لانگ ٹرم میں فائدہ مند ہے.
بالکل آپ صحیح کہہ رہے ہیں کہ زنک کا تو خیر ہماری اوور آل باڈی پہ بہت بڑا افیکٹ پڑتا ہے. انفارچونیٹلی جو ہے زنک کی طرف دھیان ہوتا نہیں ہے, لیکن یہ کہ اب थोड़ा सा इसकी तरफ ध्यान जाने लगा लोगों का, तो जिंक का तो डेफिनेटली बहुत बड़ा रोल है, हमारी ओवरऑल बॉडी के ऊपर बहुत बड़ा रोल है। तो आंखों के अमराज के हवाले से जो हम बात कर रहे थे, इसमें एक तो मोटी मोटी हमने बातें की हैं, तो वो जो छोटी छोटी बातें होती है ना, जो बिल्कुल खुश अगर आंखों में हम देखते हैं, तो आंखें हमारे लिए बहुत बड़ी इंपॉर्टेंट है। उनको देख के हम मुख्तलिफ बीमारियों का अंदाजा कर सकते हैं सिर्फ आंखें देख के। अब मिसाल के तौर पर एक कॉमन सी कंप्लेन होती है तकरीबन घरों में, आंखों के गिर्द हल्के पड़ जाते हैं।
सही,
बहुत कॉमन कंप्लेन होती है, हमारे पास क्लिनिक्स में भी पेशेंट आते हैं, डॉक्टर साहब हल्के पड़ गए आंखों के। अब जिनको हल्के पड़ते हैं, सबसे पहले तो वो ये देख लेंगे उनका अपना रूटीन क्या है,
हल्के
यानी गहरा हो जाता
है,
काफी गहरा
हो जाता
है, तो वही कहते हैं हल्के पड़ जाते हैं। अब वो अगर उसको ये नोट कर लेंगे उनका बेसिकली रूटीन क्या है, सोने का उठने का रूटीन क्या है, अगर वो एक प्रॉपर नींद लेते हैं, सही तरीके से नींद लेते हैं, खुराक और पानी की मिकदार सही लेते हैं, तब तो फिर अगर ये प्रॉब्लम होता है तो फिर अपने आई स्पेशलिस्ट को दिखाएं, ताकि इसके अंदर कोई और प्रॉब्लम ना हो, क्योंकि ये एक फिर दूसरी डिजीज है, थायराइड की बीमारी होती है जिसकी वजह से भी ये प्रॉब्लम हो सकती है। दूसरी जो चीज़ होती है आंखों में से हम पहचान सकते हैं, जैसे आंखों का कलर होता है, आंखों का कलर नॉर्मली हमें जो हमारा एक ब्लैक स्पॉट होता है और एक व्हाइट स्पॉट है, ठीक है ना, सफेद होता है, अगर हम उसको देखते हैं तो उसका अगर कलर चेंज मिलता है, मिसाल के तौर पर थोड़ा सा येलोइश मिलता है, पीला मिलता है, ठीक है, तो अब आप फौरन आपकी जो तशखीस जाती है ना, वो जहन में जाता है पीलिया की तरफ, यानी कि आपने सिर्फ आंख देख के पता चल गया आपको पीलिया, आपको टेस्ट की जरूरत नहीं, ठीक है। तो आंखों की इस तरह बहुत ज्यादा इंपॉर्टेंस पड़ जाती है। तीसरी चीज जो होती है आंखों में, मिसाल के तौर पर सोजिश वगैरह हो गई है, आंख सुर्खी आ गई है, रेड पना आ गया, अब वो सुर्खी किस वजह से आ गई है, कोई चोट लग गई है, कोई चीज अड़ गई है, कोई चली गई है, जिसकी वजह से आ गई, अगर वो चीज है तो वो तो नॉर्मली आप वॉश वॉश करेंगे उससे ठीक हो जाएगा, लेकिन अगर वायरल इन्फेक्शन हो रहा है उसका, जैसे उमूमी तौर पे होता है, तो उसकी वजह से भी आंख बहुत ज्यादा लाल होती है, तो आपने डॉक्टर से रुजू कर लेना चाहिए और उसके हिसाब से उसकी अद्वियात को इस्तेमाल कर लेना चाहिए। इसी तरह अभी जैसे लास्ट टाइम हमने अभी कुछ देर पहले बात की थी कि आंखें खुश्क होने की भी शिकायत बहुत मरीज करते हैं, और अक्सर मरीज वो होते हैं जिनको देर तक टीवी देखने की आदत होती है,
टीवी और देर तक कंप्यूटर
मतलब स्क्रीन यूज करने की,
स्क्रीन यूज करने,
क्योंकि एक कंटिन्यूसली आप वो देख रहे होते हैं, वही आंख ब्लिंकिंग वाली बात है कि आंख को झपकना तो है ही नहीं आपने, तो वो ड्राइनेस पैदा हो जाती है।
इसको डॉक्टर साहब ये कैराटो कंजंक्टिवाइटिस बोलते हैं, भाई साहब इसके अंदर जो आंख की सफेदी का एरिया होता है ये सूखने लग जाता है, और ये लॉन्ग टर्म में आगे जाके जो है नाबीनी यानी नजर कमजोर तो खत्म, बिल्कुल अंधापन की तरफ ये ले जाने का रिस्क होता है।
अभी आपने कोई जेनिक क्या नाम इस्तेमाल किया था,
ये कैराटो कंजंक्टिवाइटिस
नहीं, इससे थोड़ी देर पहले शुरू हुआ था कि उसकी वो एक बीमारी का नाम लिया आपने,
किस सवाल
जिंक, जिंक
जिंक ये नॉर्मल
जिंक क्या
जिंक के वो मेटा वो है केमी वो है, मादनियात है
वो क्या है,
मादनियात है बेसिकली, मादनियात है जो
क्यों से मादनियात तो बहुत सारी है डॉक्टर,
जैसे आयरन होता है
ये
इस तरह को,
तो जिंक एक आयरन
वैरायटी होती है जो सब्जियों वगैरह में भी मिलती है, जैसे ये मैंने बताया था लोबिया, इसके अंदर मिलता है जिंक, लोबिया का सब्जी जो
कहा, ये एक विटामिन है
सही, मिनरल बोल सकते हैं या
मिनरल बोल सकते हैं, मादनियात बेसिकली कहा जाता है उर्दू में, हम मादनियात कहते हैं उसको, लेकिन ये जिस्म का एक अहम जूज है जो हमारे को जरूरत पड़ती है,
जिंक उसका जिंक नाम ही
उसका, तो वो बहुत इंपॉर्टेंट चीज होती है। अच्छा दूसरी
बेचारे कितनी आप बेचारे को मौका ही नहीं दे पा रहे हैं,
आज तो बहुत सारा मटेरियल है हमारे पास, एनिमेशन भी है, कुछ रिसर्चेस भी है
जी। हमने जैसे इरशाद फरमाया था कि विटामिन ए इसमें आंखों के लिए बहुत मुफीद होता है, आजकल जो है आड़ू का मौसम है तो इसके अंदर ये बहुत ज्यादा पाया जाता है, और डॉक्टर साहब ने जैसे इरशाद फरमाया कि विटामिन सी भी आंखों के लिए बहुत फायदेमंद होता है, तो ये गाजरों में पाया जाता है, तो आजकल जैसे बिलखसूस आड़ू का मौसम है तो अगर इसको कसरत से इसको इस्तेमाल किया जाए, और फिर इसी तरह जो दूध पिलाने वाली माएं होती हैं अगर ये इसको इस्तेमाल करें तो इसका फिर फायदा बच्चों को पहुंचेगा इंशाल्लाह।
मतलब आड़ू खिलाने से आड़ू आंखों के लिए मुफीद
इसमें
गाजर आंखों के लिए मुफीद है,
पालक भी मुफीद है,
पालक भी मुफीद है,
ग्रीन जितनी भी हरी सब्जियां हैं वो सारी
खाएं बच्चे,
सही
बच्चे खाएं बड़े खाएं सबके लिए मुफीद होगा।
अच्छा इसमें हरी सब्जी खाना और हरा रंग देखना दोनों आंखों के लिए मुफीद है, अगर आप ये देखें ना
क्या बात, अगर सर पर सब सब हो देखते रहे सब 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 सब
سر پر سبز امامہ ہو، سر ہی سر سبز ہو، تو کیا بات ہے مدینے کی.
دیکھیں صبح کے ٹائم جب آپ عموماً واک کرنے کے لیے ہم لوگ کہتے ہیں، ہم کہتے ہیں کہ آپ کسی لان وغیرہ کا ترجیح دیتے ہیں کہ وہاں جائیں، کیوں، ریزن کیا ہے؟ گرینری زیادہ ہوتی ہے، ہری گھاس ہوتی ہے، ہرے پتے ہوتے ہیں، تو وہ ہماری بینائی پہ بہت ڈائریکٹلی افیکٹ پڑتا
ہے. اس میں نا وہ کشش ہے، سبز
بالکل
خوش چیز ہے نا.
جی جی،
ایک ہیپینیس ہے سبز کے اندر.
گھریلو علاج کتاب میں شیخ حدری قدم امیر السنت نے یہ نقل فرمایا کہ سیدنا امام شافعی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ چار چیزیں آنکھوں کی بینائی کی تقویت کا باعث ہیں. نمبر ایک، قبلہ رخ بیٹھنا. نمبر دو، سوتے وقت سرما لگانا. نمبر تین، سبزے کی طرف نظر کرنا. اور نمبر چار، لباس کو پاک و صاف رکھنا.
ماشاءاللہ، دیکھیے کتنی پیاری باتیں ہیں. یہ چاروں چیزیں اللہ کرے کہ ہمیں اختیار کرنا نصیب ہو جائیں. تو ڈاکٹر صاحب مریض بھی ہیں، اور کیا کیا ہیں آج؟
اینیمیشنز بھی ہیں اور مدنی گلدستہ بھی. وفا کا
ڈاکٹرز کے تاثرات بھی،
تاثرات
بھی. پہلے پیشنٹ کو دیکھتے ہیں، پھر ڈاکٹر کے تاثرات لیتے ہیں، اس کے بعد جو آپ کے اینیمیشن سے وہ دیکھتے ہیں.
گھریلو علاج،
گھریلو علاج بھی آ جائے گا، آ جائے گا ان شاء اللہ.
السلام علیکم، کیا نام ہے؟ غلام مصطفیٰ بھائی. غلام مصطفیٰ بھائی، کیا ہوا آپ کو؟ کیا پرابلم ہے؟
کالے پانی کی شکایت ہے.
یہ تو آپ نے علاج، وہ ڈائگنوسس بتا دی، تشخیص بتا دی. آپ کی تکلیف کیا ہے؟
تکلیف
کس وجہ سے ڈاکٹر کے پاس جانا پڑا؟
اصل میں یہ کالا پانی کیسے ہوا اس کے بارے میں.
کالا پانی تو ڈاکٹر نے کہہ دیا کہ آپ کو کالا پانی ہو گیا.
جی،
مطلب وہ کیا چیز رہتی جس کی وجہ سے
ڈاکٹر کے پاس جانا
پرابلم کیا ہے؟
یہی وہی میں بتا رہا تھا کہ تقریباً آج سے تقریباً آٹھ سال پہلے اچانک میں نے اپنے ایک آنکھ پہ ہاتھ رکھا تو دوسرے سے مجھے بہت ہی کم نظر آنے لگا، بالکل نہ نظر آنے کی طرح. تو میں گھبرا گیا، پھر ڈاکٹر سے رجوع کیا تو ڈاکٹر کی مختلف آرا تھی. بعضوں نے کہا کہ وہ کالا پانی ہو سکتا ہے، بعضوں نے کہا کہ وہ دیگر چیزیں ہو سکتی ہیں. تو آخر میں یہی ہوا کہ وہ کالا پانی ہو چکا. اور یہ کیسے ہوا اس کے بارے میں کوئی اچانک ہی مجھے یہ سمجھ میں آیا.
کالا پانی
گلوکوما.
ٹھیک ہے. اچھا، یہ صرف آپ کو یہی ایک فیلنگس آئی تھی شروع کے اندر کہ آپ کی آئی سائڈ ویک ہو گئی، آنکھ جو ہے کمزوری اس میں آ گئی، صرف یہی آئی تھی یا اور بھی کچھ ایسا محسوس ہوا تھا؟
اس میں تو کافی عرصے سے اس میں پرابلم تھی، بیماری تھی.
آنکھ میں درد محسوس ہوتا تھا؟
اکثر درد ہوتا تھا اور ڈاکٹر سے مسلسل میں کانٹیکٹ کرتا تھا.
آپ درد کے حوالے سے کانٹیکٹ کرتے ہوئے؟
درد ہے، خارش ہے، جلن ہے، یہ ساری چیزیں ہوا کرتی
آنکھ میں.
جی جی.
تو کبھی آپ آئی اسپیشلسٹ کے پاس نہیں گئے؟
یہ آئی اسپیشلسٹ ہی کے پاس کہہ سکتے ہیں، کلینک اور یہ جو ہاسپٹل ہوتے ہیں وہاں جاتا تھا.
صحیح. تو پھر انہوں نے کیا آپ کو فرمایا؟
تو انہوں نے یہی کچھ میڈیسن دیے تھے اور کہا تھا کہ اس کو یوز کریں اور آپ کی جو آئی ہے ابھی جو روشنی ہے ہو سکتا ہے یہ برقرار رہے، لیکن وہ برقرار نہیں.
اچھا، جو چشمہ آپ کو لگا یہ اسی دوران لگا یا پہلے سے لگا ہوا تھا؟
یہ پہلے سے لگا.
پہلے سے مطلب آئی سائٹ شروع سے بھی؟
جی.
کتنے عرصے سے آنکھیں کمزور ہیں آپ کی؟
آنکھیں تو کافی 14-15
سال سے. تو دونوں آئی سائٹ ویک ہیں؟
نہیں، ایک سے تو میں صحیح دیکھ سکتا ہوں، دوسرے سے پرابلم.
ایک 6x6 ہے آپ کی؟ پوری ہے 100%؟
جی جی.
ٹھیک ہے، مطلب یہ ایک طرف گلاس جو ہے آپ کا زیرو کا لگا ہوا ہے.
ہاں جی جی.
دوسری طرف آپ کا؟ ٹھیک. اچھا، اس میں یہ بتائیے کبھی آنکھ سے پانی وغیرہ کی شکایت تو نہیں ہوتی؟
جی، پانی کی بھی شکایت.
کس وقت، کوئی خاص وقت ہوتا ہے جس وقت پانی کی شکایت ہوتی ہے آپ کو؟
فی الوقت تو نہیں ہے، پچھلے دنوں ہوئی تھی. وہ خاص وقت تو کوئی نہیں ہوتا، بس یہ کہ ابھی جس طرح جلن ہے، خارش آپ دیکھ سکتے ہیں اس کو، تو بس یہ خارش ہوتی ہے، جلن، تو پھر اس کے بعد جو پرابلم.
ٹھیک.
آپ کی فیملی میں کسی کو اس طرح کا ہوا ہوا ہے؟ والد والدہ؟
بڑے بھائی جو ہیں وہ بلائنڈ ہیں.
صحیح.
والد صاحب ٹھیک تھے، والدہ ٹھیک تھی، لیکن دیگر بھائیوں میں تقریباً ویک ہیں آنکھیں.
یہ اس لیے پوچھا کہ جن فیملیز کے اندر اس طرح ہوتا ہے نا، تو اس کے اندر ہسٹری آ جاتی ہے، ان کے آگے بھی یہ جا رہا ہوتا ہے. اگر جیسے آپ کو ہے تو پھر آپ کے جو بچے ہوں گے ان میں آپ کو ان چیزوں کا احتیاط کرنی پڑے گی. اب جیسے یہ کالا موتیا ہے،
ٹھیک ہے،
اب اس یہ جو کالا موتیا ہوتا ہے اس میں ہوتا یہ ہے کہ آنکھ جو ہوتی ہے فرنٹ سے جو کالا رنگ نظر آ رہا ہوتا ہے اس کے پیچھے پانی ہوتا ہے بیسیکلی،
وہ انشاءاللہ بھی اینیمیشن ہوگی, اس میں ہم دیکھیں گے یہ پانی کی مقدار بڑھ جاتی ہے. جب وہ مقدار بڑھ جاتی ہے تو انٹرو آکولر پریشر کہلاتا ہے, وہ گلوکوما کالا موتیا بولتے ہیں, وہ پریشر جو ہوتا ہے جو نس ہوتی ہے جو پردہ ہوتا ہے اس کو خراب کر رہا ہوتا ہے. جب وہ خراب ہو جاتا ہے تو دکھنے کی صلاحیت ہی ختم ہو جاتی ہے. یہ عمل ایک ساتھ ہی نہیں ہوتا, بہت گریجولی ہوتی ہے, آسان ایک دم سے نہیں ہو جاتا, آہستہ آہستہ یہ شروع ہوتا ہے. اس کی علامتیں بھی ہوتی ہیں.
ڈاکٹر نے پوچھا تھا کہ آپ کو کوئی چوٹ لگی, چوٹ کی بنا پہ بھی انہوں نے کہا تھا یہ ہو سکتا ہے آپ کو, یا پھر کوئی میڈیسن آپ نے مستقل کنٹینیوٹی کے ساتھ اس کو یوز کیا تو اس کے یوز کرنے کی بنا پہ.
آپ نے بتایا فیملی ہسٹری, ہسٹری تو اتنی امپورٹنٹ ہے کہ آپ کی ہسٹری میں پرومیننٹ ہے, تو اس میں آپ کو یہ بہت ارلی آپ ایگزامینیشن پہ اگر آپ چلے جاتے ہو تو ممکن ہے مزید بچت ہو جاتی ہے, لیکن یہ بھی ٹریٹیبل ہے, علاج ہو سکتا ہے.
اچھا, اس کے علاوہ کوئی اور آپ کو شکایت تو نہیں ہوتی, کسی اور بیماری میں شکایت تو نہیں ہے؟ مثال کے طور پہ قبض وغیرہ کی شکایت ہو کوئی؟
یہ تو کبھی کبھار اس کا بھی ہوتا
ہے. اب جیسے آپ مدنی چینل کے ناظرین کو کیا میسج دینا چاہیں گے کہ جیسے آپ کیا احتیاطیں شروع میں کر لیتے تو یہ شاید بچت ہو جاتی؟
شروع میں چونکہ میں نے عرض کیا کہ اچانک ہی میرے سامنے یہ چیز آئی, ایک ہوتا ہے مستقل طور پہ, یہ کہ اب بیماری مستقل رہی ہے, ڈاکٹر سے کانٹیکٹ کرتا رہا ہوں, تو اب کیسے ہو گیا, اب یہ ہو سکتا ہے کہ چوٹ لگنے کی بنا پہ ہو چکا.
چوٹ لگی تھی؟
ہاں, ایکسیڈنٹ تو ہوا تھا.
اچھا, ایکسیڈنٹ بھی ہوا تھا. ویسے یہ مدنی چینل کے ناظرین کو یہ باتیں بہت غور طلب ہیں کہ یہ جو ہم پیشنٹ جو لاتے ہیں مریض کو, ظاہر ہے کہ مریض کا علاج تو اپنی جگہ پہ ڈاکٹر کو دکھاتے ہی ہیں, لیکن اس میں آپ اور ہم سب کے لیے یوں سمجھیں کہ ایک رہنمائی چھپی ہوئی ہوتی ہے کہ یہ کیسے ہوا, کیا ہوا, اس کی ہسٹری تھی یا نہیں تھی. اب جیسے ایک بڑی امپورٹنٹ بات ڈاکٹر صاحب نے بتائی کہ اب جیسے کہ کالے پانی کی جو ان کو شکایت آئی ہے, تو اب انہیں احتیاط کرنی ہے ان کی آنے والی جنریشن کے لیے کہ وہ کیا چیزیں ہیں جس کی وجہ سے ان کی آنے والی جو جنریشن ہے, جو ان کی اولاد ہے, اس کے اندر یہ پرابلمس نہ آئیں. تو وہ احتیاطیں ان کو ڈاکٹر صاحب سے لے لینی چاہیے. تو آپ کے اندر بھی اگر اس طرح کی کوئی چیزیں ہوں گھر کے اندر, تو اس کو ڈاکٹر صاحب سے مشورہ کر لیا جائے. یعنی اس کو ایزی نہ لیں کہ مجھے ہو گیا تو میری اولاد, مطلب یہ بعض اوقات ایسی پرابلمس بیسیکلی آ جاتی ہیں جس کی وجہ سے یہ چیزیں ہو سکتی ہیں. اللہ تعالیٰ ہمیں دنیا اور آخرت کی بھلائیاں عطا فرمائے.
سب یہ کہ ارلی اسٹیج پہ اگر ڈاکٹر سے کانٹیکٹ کیا جائے اور اچھے ڈاکٹر سے کانٹیکٹ کیا جائے تو بھی اس سے کافی.
پیسہ بچانے کے لیے کمزور ڈاکٹر کو نہ دیکھیں, آنکھ بچانے کی طرف دھیان دیں.
جی,
آنکھ بچ جائے گی تو انشاءاللہ بہت کچھ ہو جائے گا. بہت ساری ایسی چیزیں ہوتی ہیں کہ جو شروع سے ہم ڈاکٹر صاحب کہتے چلے آ رہے ہیں کہ علاج کے معاملے میں غفلت کو نہیں دیکھنا چاہیے. اللہ کرے کہ ہم ان مدنی پھولوں کو سمجھنے میں کامیاب ہو جائے. حضور خلیل بھائی, آپ کچھ بیان کریں, پھر ہم ڈاکٹر صاحب کے تاثرات بھی چلاتے ہیں.
جیسا کہ کالے موتی کے حوالے سے ابھی بات ہو رہی تھی, میرے شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ نے اپنے رسالے بیمار عابد کے صفحہ نمبر 34 پر ایک علاج, روحانی علاج تحریر فرمایا ہے, آنکھوں کے سفید اور کالے موتی سے حفاظت کا روحانی علاج. بہت ہی آسان علاج ہے. بسم اللہ الرحمن الرحیم, ہر نماز کے بعد 3 بار پڑھ کر انگلی پر دم کر کے اپنی آنکھوں پر لگائیے. یہ عمل عمر بھر جاری رکھیے, انشاء اللہ عز و جل بینائی کی کمزوری دور ہوگی, نیز سفید اور کالے موتیے سے بھی حفاظت
کر کے بتائیے.
بسم اللہ الرحمن الرحیم, بسم اللہ الرحمن الرحیم, بسم اللہ الرحمن الرحیم.
شہادت کی انگلی, بسم اللہ الرحمن الرحیم 3 بار پڑھا, اور 3 مرتبہ
اس میں تعداد تحریر نہیں ہے, مگر یہ 2-3 بار ایک طاقت
یوں کر لیں.
جی جی,
ٹھیک,
اول آخر ایک ایک مرتبہ
درود شریف پڑھ لیں. ماشاء اللہ, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. چلا چلائیے.
السلام علیکم وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کون اور کہاں سے؟
اویس بات کر رہا ہوں, میں کراچی سے.
جی جی, اویس
جی, کرنی تھی کہ آنکھوں کے حوالے سے موضوع چل رہا ہے ان کی حفاظت کے, تو گزشتہ دنوں جو ہے ہمارے ہاں الحمدللہ بھانجے کی ولادت کا سلسلہ تھا,
مبارک
حسن رضا ان کا نام رکھا تھا. تو ان کی جو ہے وہ شروع میں ڈاکٹر نے کہا تھا کہ ان کو جوائنٹس وغیرہ سلسلہ ہے, تو ان کو علاج کے لیے آج کل بچوں کو کچھ ایک مشین میں رکھا جاتا ہے اور اس کے اوپر پھر جو ہے وہ روشنی وغیرہ ڈالی جاتی ہے وائلٹ کلر کی, جامنی کلر کی نا.
جی جی.
تو اس روشنی سے کچھ ایسا ہوا کہ اس بچے کو جو ہے نا آنکھوں کے اندر کچھ انفیکشن ہو گیا.
اللہ اللہ اللہ.
تو اس بچے کی آنکھیں جو ہے وہ دکھنی آ گئی تھیں, تو پھر ہاسپٹل سے تو کافی جو ہے 10-15 دن کے بعد ان کی چھٹی ہو گئی.
جی.
تو ایسی سچویشن کے اندر کیا کرنا چاہیے؟ چھوٹے بچے کو میڈیکیشن بھی بہت زیادہ نہیں دے سکتے. تو جب جوائنٹس کا سلسلہ ہوتا ہے تو لوگ کہتے ہیں کہ دھوپ میں رکھا جائے.
جی.
اب دھوپ سے تو بچانا ہوتا ہے جب آنکھیں دکھنی وغیرہ آئیں, تو کیا احتیاطیں کی جائیں یا پھر کیا ایسی تدبیر اختیار کی جائے؟
اویس میں تھوڑا سا لائن پہ رہیے گا, اللہ تعالیٰ اس بچے کو شفا عطا فرمائے. آپ نے کچھ انفارمیشن لینی ہے
اس میں؟ بچے کی عمر کتنی بتائی آپ نے؟
بائی برتھ ہو تو میں بالکل جو
بائی برتھ ہے,
نیو بیبی بورن.
نیو بیبی بورن ہے. اچھا, جوائنٹس ہوا ہوا تھا بیسیکلی ان کو. اچھا, جوائنٹس کے درمیان جو ہے ان کی کیا کچھ آئیز کی سیفٹی نہیں کی گئی تھی جب وہ ان کو انکیوبیٹر میں رکھا تھا؟ تو ان کی آئیز کی کوئی سیفٹی وغیرہ نہیں کی تھی؟
ہاں, وہ ایک کپڑا ایسا گلاسز کا جو لگاتے تھے, لیکن بعض اوقات جیسے بچے کھینچ لیتے ہیں آنکھوں سے نا, اس کو بار بار ہٹاتے ہیں اس طریقے سے, تو بار بار روشنی اس میں پڑتی تھی.
ٹھیک ہے, ان شاء اللہ عز و جل آپ کو اس کا حل عرض کرتے ہیں.
عرض کرتے ہوئے اس بھائی, ان شاء اللہ بہت بہت شکریہ کال کرنے کا. اللہ اللہ بہتر کا. اچھا, کچھ اور بھی ہے اویس بھائی؟
چھوٹی سی بات یہ اور بیٹھتی بھائی صاحب کہ دیکھا یہ جا رہا ہے کہ بچوں کو جو ہے نا وہ زبردستی بازو کا محسوس ہوا کہ مشین میں رکھا جاتا ہے بائی پر جو ہے نا, کہ بھائی ان کو جوائنٹس ہے اور پھر یہ ہے, یہ روٹین سا بنتا جا رہا ہے, 3-4 مرتبہ ایسا ہو چکا ہے اس بچوں کو دیکھا ہے. تو اگر اس کے حوالے سے بھی آپ کچھ مدنی پور ارشاد فرما دیں کہ بعض ہاسپٹل اگر پیسے بنانے کے لیے پھر جو ہے وہ مشین میں رکھتے ہیں لوگوں بچوں کو نا,
معلومات لے لیتے ہیں اس پہ. اللہ تعالیٰ خیر فرمائے. بہت بہت شکریہ کال کرنے کا اویس بھائی.
انہوں نے جو بچے کو بتایا ہے, ڈیفینیٹلی جو کیفیت بتا رہے ہیں اس سے ایسا لگ رہا ہے کہ ان کی آنکھوں میں سوزش ہوئی ہے, نہیں کنجکٹیوائٹس ہو رہا ہے, وائرل انفیکشن ہوا ہے. تو وہ ایک ٹائم پیریڈ ہوتا ہے, وہ ٹھیک ہو جاتا ہے. دوسرا یہ تھوڑا سا ان میں خوف ہے کہ بچوں کو ادویات نہیں دی جا سکتی, جو بیمار ہے اس کو تو دوا دی جائے گی. اب اس میں عمر کا کوئی وہ نہیں ہوتا ہے کہ آپ چھوٹی عمر میں دوا نہیں دیں گے یا بڑی عمر میں, اگر اس کو ضرورت ہے دوا کی ڈیفینیٹلی دی جائے گی. لیکن یہ ہے کہ اس کو اس کی مقدار, اس کے وزن, اس کی عمر کے حساب سے وہ خوراک جو پیڈیٹریشین ہوتا ہے وہ بنا کے دیتا ہے.
ٹھیک,
یہ ایک امپورٹنٹ چیز ہوتی ہے.
ڈاکٹر سلمان آپ کچھ کہیں گے؟
نہیں, میں اس میں صرف یہ عرض کروں کہ ان کو اپنے انیشل سٹیجز کے اندر ہی آپتھالمولوجسٹ یعنی آئی اسپیشلسٹ سے مشورہ کر لینا چاہیے. اگر ان کو لگ رہا ہے خوف ہے کہ آنکھیں آ گئی ہیں,
پریکٹیکل ٹریٹمنٹ کروا لینا چاہیے بچے کو, لے جا کر ڈاکٹر سے فزیکلی چیک اپ کروا لینا چاہیے. آپ کو یہی ایڈوائس کی جائے گی مدنی منع کو, اللہ تعالیٰ نظر بس سے بچائے اس کو, اپنے والدین کی آنکھوں کی ٹھنڈک کرے, تو فزیکلی اس کا ایک آئی اسپیشلسٹ سے چیک اپ کروا لے. اللہ کرے کہ آپ کو اچھے آئی اسپیشلسٹ, آنکھوں کے ماہر ڈاکٹر اللہ کرے مل جائے. اس میں کوئی ہے روحانی علاج عبدال خلیل بھائی مدنی مننے کے لیے؟
سر اس میں ایک چیز اور اسلام بھائی نے پوچھی تھی کہ ان کو بچے کو جو پیلیا بتا رہے ہیں اور دھوپ میں رکھنے کے لیے کہہ رہے ہیں اور آنکھ کی وجہ سے وہ دھوپ میں نہیں لے جانا چاہ رہے, تو وہ ضروری نہیں ہے کہ آپ دن 12 بجے کی دھوپ میں لے کے جائیں. ارلی ان دا مارننگ بالکل جو پہلی دھوپ آتی ہے اس میں لے جائے, اتنی شدت نہیں ہوتی ہے اس کے اندر, پہلی چیز. وہ وہاں رکھ سکتے ہیں 10-15 منٹ وہاں دھوپ میں دے سکتے ہیں. دوسرا, اس وقت جس وقت وہ دھوپ میں لے کے جائیں, احتیاطی طور پہ کوئی چیز آنکھ کے درمیان رکھ لیں تاکہ وہ ڈائریکٹلی افیکٹ نہ پڑے. اگر یہ سیفٹی یوز کریں گے تو اس سے یہ ہے کہ انکیوبیٹر میں جانے سے جو ان کو خوف آ رہا ہے نا, اس سے بچت ہو جائے گی. انفراریڈ ریز جو ہوتی ہیں اس سے ان کی بچت ہو جائے گی, قدرتی طور پہ یہ جوائنٹس ختم ہو جائے گا ان شاء اللہ. سوچ جی عبدالخلیق.
مدنی پنجسورہ کے صفحہ نمبر 252-52 پر یہ روحانی علاج موجود ہے, یا مقیتو, یہ روزانہ جو ہے 10 بار پڑھ کر ان پر دم کر دیں, انشاءاللہ عزوجل آنکھوں میں جو درد وغیرہ ہے یا جو پرابلم ہے اللہ نے چاہا تو انشاءاللہ دور ہو جائے گی. یا مقیتو 10 بار باوضو شفائے امراض کے نام سے یہ درود پاک مدنی پنجسورہ کے صفحہ نمبر 180 پر 180 پر موجود ہے. مریض کو لکھ کر دیں کہ زبان سے چاٹے یا پانی میں گھول کر اس کو پلا دیں, شفا ہونے تک یہ عمل برابر کرتے رہیں. باذن اللہ تعالی موت کے سوا ہر مرض کو یہ مفید ہے.
درود شریف.
شفائے امراض کے نام سے یہ درود پاک مدنی پنسورہ کے صفحہ نمبر 180 پر 180 پر موجود ہے. تو اللہم صلی علی سیدنا طب محمد طب القلوب ودوائها وعافیت الابدان وشفائها ونور الابصار وضیائها وعلى آلہ واصحابہ وبارک وسلم. تو یہ باوضو ہو کر اگر
بہت ماشاءاللہ اس کے اللہ نے چاہ تو آپ کو فوائد ملیں گے. اللہ کی رحمت سے بہت پیارا درود شریف ہے. درود شریف ہوتے ہی بڑے پیارے ہیں اور اس کو بھی اپنے اس میں لے لیں. صفحہ نمبر 108
جی نا؟ جی جی. اور اس کو چاہیں تو زردے کے رنگ یا زعفران وغیرہ کے انک بنا کر اس سے لکھا جائے. جو انک پین ہوتے ہیں اس سے اگر نہ لکھیں تو
اور اس کو پانی میں ڈال لیں
جی
اور پھر وہ پانی پئیں. اللہ کی رحمت سے بہت سارے امراض سے اس درود پاک کی برکت سے شفا نصیب ہوگی. اچھا انہوں نے وہ کہا تھا کہ یہ مشین میں ڈال دیتے
ہیں انکیوبیٹر.
آپ کو لگتا ہے جیسے آج کل آپریشن کی طرف لے جاتے بار بار؟
نہیں, اس میں
دواؤں سے زیادہ اوزار تیار ہے.
اس میں دو چیزیں ہوتی ہیں کہ ایک تو آج کل عمومی طور پہ دیکھا گیا کہ بچوں کو پیدائشی جوائنٹس بھی ہوتا ہے
اور
ایک تو یہ ایک جینوئن کیسز آیا ہے کہ اس میں اگر انکیوبیٹر پہ دیا بھیجا جا رہا ہے تو اس میں کوئی مذائقہ نہیں ہے. دوسرے جو ہے انکیوبیٹر میں جو جس کی طرف ان کا اشارہ ہے اس سے بھی ہم انکار نہیں کر سکتے. لیکن وہاں پہ آپ کی انفرا ریڈ ریز جو ہے نا وہ استعمال نہیں ہوتی ہے. وہ سمپل ایک شیشے کے باکس کے اندر رکھ دیا جاتا ہے
اور بل چارجز ہو جاتا ہے.
وہ بل چارج
دورہ کمپنی کا خرچہ نہیں کراتا. اللہ تعالی ہمارے حال پر رحم فرمائے. صلو علی الحبیب صلی اللہ تعالی. اگر مریض سے کچھ سوال جواب نہ کرنے ہو تو پھر انہیں ہم جانے دیں.
اچھا نہیں, ہاں میں نے پوچھ لیا تھا بس. ٹھیک ہے,
سنت کا ایک نسخہ لیتے جائیں.
لیتے جائیں کچھ, آپ بھی تو لے لیں. مدنی قافلے کی کچھ مدنی فیس لیتے جائیں, کچھ تو لے لیں. عبد الخلیل بھائی
12 روزہ مدنی کورس.
ارے 12 روزہ مدنی کورس چلیں. دیکھیں یہ عبد الخلیل بھائی ہیں, کچھ تو عطا کر دیں, اپنی مرضی سے عطا کر دیں. جو
قافلے میں انشاءاللہ
مدنی قافلے میں کب
جیسے ہی چھٹی کی ترتیب ہوتی ہے. فی الوقت تو کام زیادہ.
اچھا لوڈ ہے آپ کے اوپر؟
بہت ہی آسان یہ. جی
چلیں, آپ درخواست تو دے دیں 12 روزہ مدنی کورس کی, پھر مجلس اپنے فیصلے کر دے گی. درخواست کب دے جمع کروا دیں گے؟
یہ کورس کی معلومات مل جائے تو اس کے بعد میں.
کورس تو ہوتے رہتے ہیں. آپ درخواست دے دیں گے مجھے 12 روزہ مدنی کورس کی اجازت, تو کسی مہینے کی بھی آپ کو اپروول مل جائے گی تو 12 روزہ مدنی کورس میں شرکت فرما لیں.
جی
اس مہینے شوال المکرم کے مہینے میں درخواست جمع کرانے کی نیت کرتے ہیں؟
ہاں انشاءاللہ.
ماشاءاللہ. جی اب بتا دیں یار.
شیخ طریقت امیر السنت کی جو کتاب ہے گھریلو علاج, اس کے صفحہ نمبر 33 پر 33 پر یہ علاج موجود ہے. آنکھوں کا لذیذ چورن, اس میں تین چیزیں شامل ہیں. نمبر 1 سونف, اور نمبر 2 مصری, اور نمبر 3 ایرانی بادام. امریکن کے نام سے بھی بادام آتے ہیں, ہم نے ایرانی بادام اس میں شیخ طریقت امیر سنت نے ارشاد فرمایا. تو یہ افادیت کے اعتبار سے ایرانی بادام جو ہے وہ زیادہ فائدہ مند ہوتے ہیں. طریقہ, تینوں ہم وزن لے کر اچھی طرح باریک پیس کر یکجان مکس کر کے بڑے منہ کی بوتل میں محفوظ کر لیجیے, اور بلا ناغا روزانہ نہار منہ ایک چائے کی چمچ بغیر پانی کے کھا لیجیے. ایک چمچ سے کچھ زائد کھانے میں بھی حرج نہیں. طویل عرصہ استعمال کرنے سے انشاءاللہ عزوجل آنکھوں کی بینائی کو فائدہ ہوگا. نیز آنکھوں میں پانی آتا ہو اس مرض میں بھی مفید ہے,
اور لذیذ بھی بہت ہوتا ہے.
لذیذ بھی بہت ہوتا ہے. اور یہ سونف میں کچھ احتیاط کرنی ہے کہ بعض اوقات رنگی بھی سونف ملتی ہے, تو کچھ سبز کلر یا اس طرح کا کچھ کلر ہوتا ہے تو وہ مناسب نہیں ہوتی, وہ نقصان کرے گی. تو اس کی احتیاط کرتے ہوئے تینوں چیزیں اگر استعمال کریں تو انشاءاللہ.
کیسے کچھ کریں گے؟
یہ جیسے یہ اس میں اتنے کوئی بہت زیادہ سبز نہیں ہے. ایک تو اس میں یہ ہوتا ہے کہ یہ بالکل واضح ہے, اور وہ جو ہوتی ہیں وہ تھوڑا معیار میں کم ہوتی ہیں, تو اس میں جگہ جگہ
تھوڑا سا ڈارک ہوگا, تیز ہوگا اس سے تھوڑا سا.
جی جی, محسوس ہوگا کہ اس کو رنگا گیا ہے. اور وہ کچھ چھوٹی بھی ہوتی ہیں, اور اس میں بعض جگہ جیسے باریک باریک اسی میں سوراخ ہوتے ہیں, تو معیار لگ.
خریدنا آتا نہیں ہے ہم لوگوں سے سامان. فروٹ بھی خریدتے ہیں نا, فروٹ خریدنا نہیں آتا. کپڑا لے تو کپڑا خریدنا نہیں آتا. اور ہمیں اتنے ویسے ہیں ویسے ڈیڑھ اوشے یا بہت کرتے لوگ, ہاں بھائی فروٹ دیکھ وہ اٹھائیں گے نا, وہ کہتے تھے تربوز کا جب موسم آتا ہے نا تربوز اٹھائیں گے اور تربوز کو ٹھک ٹھک بجائیں گے اور یوں یوں کریں گے سب کچھ کریں گے, پھر پوچھیں گے میٹھا ہے نا, اب وہ دیکھ رہا اگلا اتنا ڈیڑھ اوشے کر رہا ہے وہ بھی اس کو الٹی سیدھی دے ڈالتا ہے,
تو بعض اوقات ریٹ کی کمی میں بھی چلے جاتے ہیں. اب یہ کچھ اچھی چیز ہوتی ہے, بعض اوقات وہ واضح نظر آ رہی ہوتی ہے تو ریٹ کچھ زیادہ ہوتا ہے, تو لیکن وہ چلو
سستا لے لیں گے, مہنگا روے ایک بار سستا روے بار بار, اچھی چیز لیں معیاری لیں, میں نہیں کہتا کہ مہنگی ہی لیں وہ جو بھی اس کا جو بازار کا ریٹ, لیکن ظاہر ہے کہ ہم یار اتنے کی لایا میں 50 روپے کم کی لایا, 50 روپے کم کی اب لے کر آ گئے اور آپ کو لگتا ہے کہ معیار پہ کوئی فرق بھی نہیں ہوگا, بہت مشکل کام ہوتا ہے, بلب بھی سستے ملتے ہیں, ہم اگر ایک مہنگا بلب لگا دیں تو 12 مہینے بھی گزار سکتا ہے, اسی طرح سستا بلب لیتے تو سال میں 4 لگانے پڑتے ہیں تو پتہ چلے گا وہ اسے مہنگا ہو گیا, آنکھوں کے لیے نقصان دہ بعضوں کا الگ بھی ہوتی ہیں بعض روشنیاں, تو اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر, سونف کی پہچان بھی تو ہونی چاہیے بندہ, سونف کی بھی پہچان نہیں, ہم لوگ وہ کلر کر کے دے دیا لے لیا ہم لوگوں نے,
سونف کو بادیان بھی کہتے ہیں,
سیب رنگ کر دیتے ہیں, مطلب رنگ تو ایسا لگتا ہے جیسے کہ سارے رنگ والے بن گئے, پہلے بلڈنگوں میں گھر میں رنگ کرانا ہوتا تو رنگ والا ڈھونڈنا پڑتا تھا, اب تو ہر چیز میں رنگ ڈالنے کا مطلب جیسا لگتا ہے,
بادام بھی کچھ دیکھ بھال کر لینا ہوتے ہیں, بعض اوقات جو خوبانی کے اندر جو بادام کچھ نکلتے ہیں وہ بھی بک رہے ہوتے ہیں,
خوبانی کا بادام تو اچھا تو ٹیسٹی تو ہوتا ہے یار, بخلی
ہوتا ہے مگر وہ یہ والے یہ آنکھوں کے لیے وہ میدے کے لیے فائدہ مند ہوگا,
اچھا وہ بادامی بادام خوبانی بادام یہ ایرانی بادام, تو اچھا ہم کو ایرانی بادام لینا ہے خوبانی بادام نہیں لینا,
خوبانی بادام ہے کہ وہ میدے کے لیے فائدہ مند ہے, ضائع نہیں کرنا چاہیے,
ضائع نہیں کرنا چاہیے,
ابھی آنکھوں کی
دانتوں کا امتحان بھی اس میں تو توڑتا ہے نا بندہ, پتا چل جاتا ہے بوڑھا کتنا ہے جوان کتنا ہے,
لینے جائیں گے تو ہم تو ایرانی بادام کے پیسے دے کر آ رہے ہیں اور جب لا رہے ہیں تو وہ,
یہ بات تو ہے, اللہ خیر کرے اور اللہ تعالیٰ ہمیں ملاوٹ سے اور بددیانتی سے بھی محفوظ فرمائے. ڈاکٹر صاحب کے تاثر آتے ہیں ہمارے ساتھ,
یہ پوچھنا تھا کہ کالا موتیا اس کا علاج پوسیبل ہے یا بس ختم,
کیسے کہہ دیا بس ختم یار, اب ایسا نہ کہیں, یہ جو علاج جو انہوں نے بتایا یہ کریں, جو روحانی علاج بتایا یہ کریں, اور آنکھوں کے جو ماہر ڈاکٹر ہوں اور کچھ چند ایک کے نام اگر بعد میں ان سے سلمان بھائی سے لے لیجیے گا,
کروا چکا ہوں تو ڈاکٹر
آپ سلمان بھائی سے رابطہ کر لیجیے گا, انشاءاللہ تعالی یہ امید ہے کہ کوئی آپ کو اچھا اور مناسب راستہ بتا دیں گے, ٹھیک ہے, اللہ آپ کو خوش رکھے, بہت بہت شکریہ, اللہ جزائے خیر عطا فرمائے, ڈاکٹر صاحب کے تاثرات چلائیں, بہت بہت شکریہ.
میرا نام ڈاکٹر انور ہے, میں یہاں پہ سول ہاسپٹل کراچی کے اندر 15 سال سے کام کر رہا ہوں آئی ڈپارٹمنٹ میں. یہاں پہ یہ ہوتا ہے کہ ہمارے پاس مختلف نوعیت کے پیشنٹس آتے ہیں وقتاً فوقتاً, اور بچے بھی آتے ہیں بڑے بھی آتے ہیں. عام پبلک کو بتایا جائے کہ آنکھوں کی بیماریاں جو ہوتی ہیں بعض دفعہ بچوں میں بڑوں میں کتنی اہمیت کی حامل ہوتی ہیں اور لوگ ان کو در بدر کرتے ہیں, جن میں کینسر بھی ہوتا ہے اور بھینگے پن کی بیماری بھی ہوتی ہیں, اور وہ مطلب یہ کہ بعض دفعہ صحیح ڈاکٹر کے پاس پہنچتے نہیں ہے, صحیح آئی اسپیشلسٹ پر پہنچتے نہیں ہے, بچہ بڑا ہو جاتا ہے اور بیماری جو ہے نا وہ ڈاکٹروں کے ہاتھ سے نکل جاتی ہے. جیسے فرض کر لیں کہ بچوں کا کینسر ہوتا ہے جس کو ریٹینوبلاسٹوما کہا جاتا ہے, تو وہ نظر آتا ہے جیسے آنکھ کے اندر جو ہے نا سفیدی نظر آتی ہے, تو لوگ سمجھتے ہیں کہ پتہ نہیں یہ کیا ہے, تو وہ ڈاکٹر کے پاس جاتے ہیں تو ڈاکٹر کہتے ہیں جب بڑا ہوگا تو دیکھا جائے گا, ابھی تو کچھ نہیں کر سکتے, جتنا جلدی اس کا علاج کرو اتنا زیادہ اس کو فائدہ ہوگا. عام طور پہ کسی کو اگر موتیا ہوتا ہے, جیسے اولڈ ایج ہے 40 سال کا ہے یا 30 سال کا ہے یا 35 سال کا ہے, وہ زیادہ کسی ڈاکٹر کے پاس اور عام ڈاکٹر کے پاس جاتا ہے, کسی خاص جو ہے جو آئی اسپیشلسٹ پر نہیں پہنچتا, وہ زیادہ وہ کہتا ہے کہ بھائی آپ کی آنکھ کا موتیا جب پکے گا تو اس کا آپریشن ہوگا اور ابھی آپ انتظار کیجئے. لیکن بعض دفعہ ایسا ہوتا ہے کہ موتیا اتنا پک چکا ہوتا ہے کہ اس کا آپریشن کرنا بھی بڑا مشکل ہو جاتا ہے. جب بھی کوئی خاص آپ کو آنکھ میں تکلیف ہو, آپ کے بچوں کو یا آپ کو ہو, تو آپ فوراً جو ہے نا مستند جو ہے وہ ڈاکٹر کے پاس جائیے, ایسا نہیں ہے کہ آپ کسی جگہ چلے جائیں جو کوالیفائڈ ہی نہ ہو. عام طور پہ بڑی عمر میں جیسے پردے میں کوئی نقص ہو جاتا ہے تو اس میں کیا ہوتا ہے کہ پیشنٹ پریشان ہو جاتا ہے کہ اس کی نظر نہیں آتی, اس کو کاؤنسلنگ کرنی پڑتی ہے کہ عمر کے ساتھ سے ہو رہا ہے, اور اس میں کچھ خاص قسم کی دوائیاں ہیں جو ہم ڈسکرائب کرتے ہیں. اسی نوعیت کی ایک اور چیز ہوتی ہے, بیماری ہوتی ہے جس کے اندر کچھ انجیکشن سے بھی مسئلہ حل ہوتا ہے, تو وہ ہم وقت پہ لگا دیتے ہیں. بعض دفعہ ایسا ہوتا ہے کہ پردہ گر جاتا ہے, اور پردہ جب گرتا ہے تو اس کا آپریشن فوراً ہونا چاہیے, اگر فوراً آپریشن نہیں ہوتا تو پھر جو ہے نا صحیح رزلٹ ملتے نہیں ہمیں ٹائم پر. یہ دیکھا گیا ہے کہ جب بچہ پیدا ہوتا ہے तो जैसे वो बढ़ता है तो आम जो पेरेंट्स हैं ना उसके ज्यादातर उसके खुराक की तरफ तवज्जो दे रहे होते हैं, उसके दूसरे रहन सहन पे, कपड़ों पे, उसकी जो है तालीम पे तवज्जो दे रहे होते हैं। 7 साल या 5 साल या 4 साल या 8 साल की उम्र से पहले पहले उसका 1 या 2 मरतबा जो ना आंखों का चेकअप किसी आई स्पेशलिस्ट से जरूर कराया जाए। और फिर जब बच्चा जब जवान होता है, कॉलेज जाता है, मतलब मैट्रिक में जाता है, तो भी उसको मुआयना कराना चाहिए। ऐसा नहीं है कि वो कॉलेज पढ़ने जाए और उसका नंबर हो -3 हो जाए और उसको नजर ही ना हो ब्लैक बोर्ड। काला पानी ऐसी एक ऐसी बीमारी है जो कि पता नहीं चलता कि आपके अंदर फैल जाती है और विनाई कम कर देती है। वीडियोस और जो टीवी गेम्स जो है ना वो जो खेली जा रही है परहेज करें, बच्चों को डैमेज कर सकती है। मैं मदनी चैनल के तवज्जो से ये आपसे कहना चाह रहा हूँ कि बच्चों को मोबाइल का इस्तेमाल जो है ना उसको रिस्ट्रिक्ट कराया जाए। बच्चे जो खेलते हैं गन्स से, आर्टिफिशियल गन्स होते हैं, छर्रे जो है दूसरे को मारते हैं, उससे आंख घायल हो सकती है। कितने ही पेशेंट हमारे पास इमरजेंसी में आते हैं जिनकी हम जो है देखते हैं कि काफी आंख में खून उतर आता है लगने से। वजू करने का अमल है जो आंख के अंदर 5 टाइम जो है ये हम पानी जो है जो मतलब डालते हैं आंख को वॉश करते हैं, उससे बहुत सारे बैक्टीरिया जो है ना वो धुलते रहते हैं।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। हमारे पास ये डॉक्टर साहब ने जो तासुरात दिए, अल्लाह ताला इनको भी जज़ा खैर अता फरमाए। डॉक्टर अनवर साहब का भी मैं शुक्रिया अदा करूंगा कि इन्होंने मदनी चैनल को अपनी माहिराना राय दी, और दावत भी दूंगा मदनी चैनल देखते रहने की भी डॉक्टर साहब को, और जितने भी हमारे नाजरीन हैं इन सबको मैं दावत देता हूं। हमारे पास तो कुछ पेशेंट के भी तासुरात हैं हमारे पास, मरीजों के भी, आइए वो भी देखते हैं।
भाई बच्ची ये खेल रहे थे, खेलते खेलते चोट लग गई, आपने तिनका से लग गया, फिर वहाँ से भागे तो डॉक्टर ने बोला भाई बड़ी अस्पताल जाओ। फिर बड़ी अस्पताल फौरन लेके यहाँ पर कराची ले आए और यहाँ पर बड़े डॉक्टर ने बोला भाई इसकी ऑपरेशन होगी। फौरन ऑपरेशन के लिए बोल दिया, अभी आज इसकी ऑपरेशन हुई, अभी ये सही हो गया।
मुझे साल भर पहले धुंधला धुंधला दिखता था, तो मैंने एहतियात नहीं की, मैंने तो मैंने डॉक्टर को दिखाया यहाँ पर, तो उन्होंने कहा कि मोतिया है, आप ऑपरेशन करवाएं। डॉक्टर ने कहा कि अगर पहले आ जाते मर्द इतना बढ़ता नहीं।
मेरे आंखों को 2 माह पहले ही थोड़ा सा धुंध हुआ, मैं एक डॉक्टर को दिखाया, उसने दवाई मेरे को दे दी।
मेरी आंख को ऑपरेशन हुआ होगा, ऑपरेशन फेल हो गया, अब दोबारा ऑपरेशन होगा। एहतियात तो किया था, डॉक्टर की गलत उससे हो गया ये।
कई ऐसे हमको पेशेंट मिलते हैं डॉक्टर साहब जिन्होंने एहतियात नहीं की है
जी,
है यानी ये बात तो हम आज को एक नतीजा निकालते हैं कि एहतियात जो है ना इसको जरूर मलूज रखें। और जहां आपको थोड़ा सा सर में दर्द हो रहा है, कुछ धुंधला सा नजर आ रहा है, कुछ भी है, फौरन मेडिकल की तरफ जाएं, डॉक्टर से मशवरा करें, डॉक्टर को चेकअप करवा दें और एक बार एक इत्मीनान ले लें कि यार कुछ प्रॉब्लम तो नहीं है। अगर अल्लाह ना करे कोई प्रॉब्लम हो तो उसको बर वक्त उसका इलाज आसान हो जाएगा। बीमारी जितनी पुरानी होगी ना इतनी तकलीफदेह साबित हो सकती है और उसका इलाज भी इसी कदर लंबा हो सकता है। बीमारी आते ही अगर आपने उसको मतलब कि उसको काबू कर लिया तो इंशाल्लाह उम्मीद है कि आपको इससे फायदे हासिल होंगे। हमारे पास वीडियो सवालात भी हैं, सूरी सवालात भी हैं, आइए वो सूरी सवालात भी सुनते हैं।
अस्सलाम वालेकुम, मेरा सवाल यह है कि ये जो आजकल जो छोटे बच्चों के इतनी आईसाइट वीक होती है, इसके लिए कोई इसका कोई हल बताएं कि इसमें कैसे इसको कंट्रोल किया जाए।
जी, छोटे बच्चों की जो आईसाइट वीक हो रही है इसको कैसे काबू किया जाए, काफी बातें होती गई इसके ऊपर।
इसके ऊपर हम काफी बात में डिस्कस किया, शुरू में हमने बात की है, यकीनन इसका जवाब भी मिल गया होगा इनको। अगर थोड़ा सा ये बच्चों के मामलात पे गौर करें, बिलखसूस जो इनके रूटीन के मामलात हैं, बच्चों को जो इंटरेस्ट होता है टीवी वीडियो या कोई मोबाइल का या फिर स्टडी का भी जो एक पैटर्न होता है उसके ऊपर गौर कर लें कि वो सही होना चाहिए, उससे काफी हद तक बेहतरी हो जाएगी। फिर प्लस गिजा का ख्याल करें। अब इसमें जैसे भी डॉक्टर साहब ने बात की थी कि एक बड़ी कॉमन सी कंप्लेन आती है कि बच्चा हमारा पढ़ाई में वीक है, हम सारी चीजें जतन करते हैं उसके ऊपर, बहुत जोर लगाते हैं ये पढ़ो वो पढ़ो ये पढ़ो वो पढ़ो, लेकिन इस तरफ नहीं देखते कि यार हमारा बच्चा हो सकता है कि आई साइड वीक हो, क्लासरूम में बैठता हो, पीछे की तरफ बैठता हो, टीचर जो पढ़ा रहा है वो उसको इतनी दूर से नजर नहीं आ रहा है, उसकी वजह से डेफिशिएंसी हो सकती है, कमजोरी आ सकती है उसके अंदर। तो अगर आपकी आई साइड वक्त पे चेक करा ली जाए जैसे डॉक्टर साहब ने इसमें कहा, तो आप इस चीज से भी बच सकते हैं कि आपके बच्चे की जो फिर क्या होता है कि उसके अंदर ऑटोमेटिकली इंटरेस्ट डेवलप नहीं होता, पढ़ाई की तरफ पढ़ने की तरफ ध्यान नहीं होता। जैसे अब मिसाल के तौर पर अब हमारे यहाँ जो कॉलेज या स्कूल का जो एक स्टैंडर्ड है 40 तालिबे हैं या 50 तालिबे हैं या 30 बैठे हुए हैं, उस हिसाब से जो एक स्टैंडर्ड होना चाहिए ब्लैक बोर्ड का वो नहीं होता,
सही अनफॉर्चुनेटली यार, बहुत छोटा सा ब्लैक बोर्ड लगाया हुआ है, ठीक है, कमरा आपका 16 फीट का है या 18 फीट का है, ब्लैक बोर्ड आपने 3 फीट का लगाया हुआ है, 16 फीट के ऊपर जो बच्चा बैठा हुआ है 3 फीट पे कैसे नजर आएगा उसको, उसी साइज से ब्लैक बोर्ड नहीं होता, या तो कमरा बहुत छोटा होता है तो ब्लैक बोर्ड बहुत बड़ा हो जाता है, तो आपको ये सारी चीजें मद्देनजर
स्टैंडर्ड होना चाहिए,
स्टैंडर्ड
होना चाहिए। दूसरा ये कि ये मैंने डॉक्टर से एक बातचीत हुई थी, आई स्पेशलिस्ट है, तो ये बात भी हमेशा पेशे नजर रहे कि आंखों के हवाले से मैं पहले अर्ज करूंगा कि बाज आंखों की बीमारियां ऐसी हैं जिनका एक सर्टन एक एज है, यानी एक उम्र है कि उस वो उम्र गुजर जाने के बाद अगर वो बीमारी अपनी जगह पर बाकी रहती है तो फिर मेडिकल इस मामले में एक्सक्यूज कर लेगा, आपसे माजत कर लेगा कि अब हमारे पास इसके लिए ये है ही नहीं, आप अगर इसका ऑपरेटर ट्रीटमेंट करवा भी लेंगे तो इसको कोई मतलब कि ये मजबूती नहीं आएगी, तो जैसे ही मतलब कि कोई प्रॉब्लम या इशू सामने आए तो इसको फौरन इसको सीरियस लेकर इलाज की तरफ जाना चाहिए। अमीर ने सुनत का एक मदनी गुलदस्ता हमारे पास है, आइए वो देखते हैं।
جمیلا بھائی ماشاء اللہ بک رہی ہے لیکن بیٹا ایک تو میں کتاب کے اوپر بیٹھا ہوں کوئی چیز کتاب پر نہ رکھی جائے اور لکھتے وقت جھک کر بھی لکھنا چاہیے اب ماشاء اللہ بیٹھی تو صحیح قبلہ رخ ہے آپ تو قبلہ رخ بیٹھنے سے علم میں اضافہ ہوتا ہے یہ قبلہ رخ بیٹھ کر آپ علم حاصل کریں گے مطالعہ کریں گے لکھیں گے اتنا جتنا آپ جھکی بھی تھے نا یہ اچھی بات نہیں ہے دعوت اسلامی کے دار المدینہ کے مدنی منوں اور مدنی منیوں اس طرح جھک کے نہیں لکھا کریں اس سے ایک تو آنکھیں کمزور ہوتی ہیں دوسرا کمر میں درد ہو سکتا ہے اور پھیپھڑوں میں بھی بیماری ہو سکتی ہے تو ایسا نہ کریں ہے نا یعنی نارمل بیٹھ کر اونچی جگہ پر جیسے دیش کہیں دار المدینہ میں تو اگر گھر میں ہوم ورک کرنا ہے تو گھر میں بھی اسی طرح کے دیش کی ترکیب کریں اور یوں اسی پر بیٹھ کر آپ اسٹیٹ سیدھے بیٹھ کر لکھا کریں اور قبلہ رو ہو کر لکھیں گے تو انشاءاللہ پڑھیں گے لکھیں گے تو اس سے آپ کا حافظہ زیادہ ہوگا انشاءاللہ اور آپ کو زیادہ جلدی جلدی آپ علم دین حاصل کر سکیں گے صلو علی الحبیب صلی اللہ تعالی علی محمد ایک اور مدنی پھول علم دین کی کتابیں یہ فرش پر نہ رکھا گیا یہ تکیے پر یا کم از کم چادر بچھا کر رکھنی چاہیے اور اس کے اوپر کوئی چیز کتاب پر نہ رکھی جائے جیسے یہ قلم ہے یا یہ بیگ ہے قلم کا پیکٹ وغیرہ کوئی چیز نہ ہو صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلو علی الحبیب صلی اللہ تعالی علی محمد بہت عمدہ اور پیارے مدنی پھول ہمیں ملے امیر علیہ سنت کی بارگاہ سے اور اللہ کرے کہ ہم اس پر اپنے گھر میں عمل کرنے اور کروانے میں بھی کامیاب ہو سکیں ذرا کالے چلائیے
السلام علیکم
و رحمۃ
اللہ
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ
ظہور بخش ضلع بہاولپور سے میں بات کر رہا ہوں میرا یہ عرض ہے کہ جیسے ابھی اسلام بھائی نے بتایا کہ بسم اللہ الرحمن تین مرتبہ پڑھ کر ایک انگلی پر دم کر دیں تو اگر ہم پورے چاروں انگلی پہ دم کر کے آنکھوں پہ پھیر لیں تو کیا حکم ہے
جتنا کہا گیا اگر اس قدر ہی کریں گے تو شاید مفید ہوگا کیونکہ اب جو تالا ایک دندانے سے کھل سکتا ہے تو اب آپ بولو گے چابی میں چار دندانے بنا دو تو تالا جلدی نہیں کھل جائے گا تو یعنی ایسا ہوتا نہیں ہے اب مثال کے طور پر یہ ہے چابی ٹھیک ہے اب یہ ہے اس کے دندانے اب اگر یہ اس کا ایک بھی دانت یہ جو اس کے جو ابھرے ہوئے ہیں دندانے اگر یہ کمزور ہوں یا آگے پیچھے ہوں گے تو تالا نہیں کھلے گا یہ ایک مثال میں آپ کو دے رہا ہوں تو اسی طرح اوراد و وظائف کا بھی ہوتا ہے کہ اتنی بار پڑھنا ہے، اس طرح کرنا ہے، تو جو طریقہ یا بتا دیا جائے نا اس کے مطابق کریں گے نا تو تالا کھلے گا، یعنی وہ اس مرض تک انشاءاللہ وہ چیز پہنچے گی، ورنہ اس میں فرق ہو سکتا ہے. تو یہ ایک شہادت کی انگلی پر تین بار اول آ کے درود پاک پڑھ کے بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم، صلی اللہ علیہ محمد، آنکھوں پر پھیر دیں ہر نماز کے بعد، ٹھیک ہے؟ تو انشاءاللہ فرق پڑے گا. جی کال چلائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں صدام اتاری ہند ویسٹ بنگال شہر آسن سول سیلس کرتا ہوں. ماشاء اللہ مدنی چینل کا سلسلہ، مدنی کلینک بہت اچھا سلسلہ ہے. میرا سوال ہے کہ آنکھوں کی روشنی ضائع نہ ہو، کون کون سا عمل کیا جائے کہ آنکھوں کی روشنی برقرار رہے؟ جزاکم اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی ڈاکٹر صاحب،
میں دیکھیں ایک تو بات پھر وہیں آتی ہے کہ
پوچھنا چاہ رہے ہیں کمزوری نہ ہو، روشنی تو رہے گی اپنی جگہ.
نہیں مطلب یہ ہے، ہاں وہی کمزوری نہ ہو، اس میں ایک تو وہی ڈائٹ اپنی پیٹنٹ ہو، دوسرا یہ ہے کہ جو ہم نے شروع میں بات کی ہے کہ پڑھائی کے وقت جو معاملات ہیں کتنے ڈسٹینس پہ ہونا چاہیے،
اسکرین کا استعمال، سب احتیاط تو ہم بڑے کر چکے ہیں،
یہ ساری چیزیں ہیں. باقی اگر کوئی آپ اس پہ مدنی پھول دینا چاہیں.
کتنا خوبصورت ہو گیا نا ڈاکٹر صاحب، کس طرح چلتے ہیں یار، اس طرح یہ چلتے ہیں ڈاکٹر صاحب کی طرح.
شیخ طریقہ امیر السنت دامت برکات و منالیہ کا یہ رسالہ ہے، دودھ پیتا مدنی منا. اس کے اندر آپ نے ارشاد فرمایا ہے کہ بھیڑ کا دودھ جو ہے آنکھوں کے لیے نقصان دہ ہوتا ہے.
بھیڑ کا دودھ، بھیڑ
تو مزاجن گرم ہوتا ہے.
بھیڑ سب کیا مدنی چاہیے کہ ناظرین کو سمجھائیں؟
جیسے دمبا بھی ہو، دمبا
بکری، دمبا
نہیں بکری، نہیں
بکری نہیں صرف دمبا،
دمبا بھیڑ جو ہوتی ہے جس پر اون،
اون ہوتا ہے، اون والی کھال جو ہوتی ہے،
اون والی جو کھال ہوتی ہے یہ جو بھیڑ کہلاتی ہے، اس کا دودھ جو ہے آپ نے تحریر فرمایا کہ مزاجن گرم ہوتا ہے، تو یہ آنکھوں کے لیے مفید نہیں ہے. اسی طرح سے شیخ طریقت امیر سنت دامت برکاتہ العالیہ نے اپنی کتاب گھریلو علاج کے صفحہ نمبر 34 پر تحریر فرمایا اینک کے نمبر کم کرنے کے لیے، تو آپ فرماتے ہیں کہ گاجر کے موسم میں روزانہ ایک گاجر کھا لیا کریں، انشاءاللہ عزوجل حافظہ قوی اور بینائی تیز ہوگی، حتیٰ کہ چشمہ ہے تو انشاءاللہ عزوجل نمبر کم ہونا شروع ہو جائیں گے. مزید فرماتے ہیں کہ گاجر دھو لیجئے اور چھیلے بغیر کھا لیجئے، کہ چھیلنے سے اوپری تہ کے عین نیچے موجود وٹامن سی ضائع ہو سکتا ہے. تو اگر یہ بچوں کو اس کی عادت،
گاجر سمپل دھونا ہی کافی ہے، گاجر کا سمپل سے مطلب آپ دھو لیں اس کو پورا، مطلب کہ پہلے چھری سے اس کے وہ اوپر جو ریشے ہوتے ہیں اس کو صاف کریں گے، پھر اس کے کئی چھلکے اتار دیں گے تو اس کے بہت ساری وٹامنس نکلتی ہیں. پھر بیچاری کے دم نے کیا بگاڑا ہے، اس کا ٹھا کر کے اس کے دم کاٹیں گے، پھر اس کے ماتھے پر بھی اتھوڑا چلا دیں گے، وہ چھورا چلا دیں گے، سر الگ، پاؤں الگ، دھڑ کھا جائیں گے. تو یہ نہیں ہوتا، ایک مطلب ٹھیک ہے وہ اوپر ایک جڑ ہوتی ہے اس کی، گاجر کے اوپر وہ جڑ سخت ہوتی ہے، وہ نہیں کھائی جاتی تو چلے وہ، لیکن اس میں بھی بالکل صاف کر لیں جڑ کو بھی، ہر طرح سے جو بھی کھانے کی چیزیں کھائیں تاکہ کوئی چیز ضائع بھی نہ ہو، اور اس کی دوم پر برائے کرم وہ وار نہ کریں، اور یہ دھو لیں نارملی اور دھو کر کھا لیں، اور اس کو صرف دھوئیں، اس پر مطلب کہ وہ اس کے ریشوں کو صاف نہ کریں، بلکہ انشاءاللہ اس کے جو ریشے ہیں اور اس کے اوپر کی جو چیزیں یہ آپ کے اندر جا کر اچھا کام کریں گی اور آپ کو فوائد دیں گی. تو یہ اچھا ایک علاج بتایا ہمارے اسلام بھائی نے، گاجر کا موسم باب المدینہ کراچی میں تو اس وقت ہے، گاجر مل رہے ہیں.
جی
گاجر مل
رہے
ہیں، ہم گاجر آ رہا ہے گھر میں زیارت کی ہے،
عمومی طور پہ مل جاتے ہیں،
بہت ہی آسان علاج ہے. وہ کہتے ہیں کہ یہ غریبوں کا سیب ہے، یوں بھی کہا جاتا ہے اس کے بارے میں، گاجر کے بارے میں،
گاجر غریبوں کا تو سیب، سیب غریبوں کا سیب نہیں، نارمل سیب ہوتا ہے،
دسترس سے دور ہو گیا، اتنا مہنگا ہو گیا
سیب نا.
سالب یہ جب آتی ہے گاجر تو 20 روپے کلو بھی باب المدینہ میں مل جاتی ہے، 15 روپے کلو بھی مل جاتی ہے، ابتدان مہنگی ہوتی ہے، مگر یہ سیب لینے جائیں تو ظاہر بات ہے وہ مہنگا ہوتا ہے، تو اگر اس کی عادت بنا لی جائے تو اور بھی بہت سارے امراض یہ دور کرتی ہے
گاجر نا. माशाल्लाह सल्लू अल्लाह। गाजर का जूस निकाल देते हैं यार, तो इसमें वो जो गाजर का कभी जूस निकला है आपने? तो देखा होगा जूस तो इसे निकाल रहे डॉक्टर जूस चलता है तो तो लेकिन आपने जब वो ग्लैंडर में जूसर मशीन में जब हम जूस निकालते हैं तो इसका पूरा जो रेशा वो जो मवाद है वो बाप रे बाप वो, हालांकि मुझे ऐसा लगता है कि बहुत सारा विटामिन गिजाइयत जो थी ना वो निकल गई उधर ना डॉक्टर शर्मा,
क्योंकि गाजर का जो जो मवाद रह जाता है उसको बेसिकली बोलते हैं फाइबर। ये फाइबर अगर ना पेट में जाए, बहुत सारे कैंसर हैं, स्मॉल इंटेस्टाइन का कैंसर और लार्ज इंटेस्टाइन का कैंसर ये फाइबर की कमी की वजह से भी हो रहा होता है। तो वो डाइट
स्मॉल इंटेस्टाइन और लार्ज इंटेस्टाइन को थोड़ा सा इजी कर दे,
छोटी आंत
छोटी आंत और बड़ी
और ये जिनको बदहजमी की शिकायत होती है, अल्सर की शिकायत होती है, उसमें भी ये फाइबर।
सेब में मैंने देखी है जब सेब का जूस निकलता है ना तो वो उसका पूरा वो एक तरफ जो इसका कितनी चीजें इसकी निकल जाती हैं, सिर्फ एक ब्रश निकल
जाती है। मेरी सुन्नत ने इरशाद फरमाया ना कि इसको छीले भी ना,
ऐसे खा ले, धोने की आदत रखिएगा और धोने में पानी जाया होने से बचाइएगा। जी चलाइए कॉल।
मेरा
नाम सैयद अफराद कादरी है, आगरा
से बात कर रहा हूँ।
अर्जी
ये
करनी
थी कि
मेरा
छोटा बच्चा है, उसकी
उम्र
1.5 साल है,
उसके
आंखों में
रेंगापन आ गया,
डॉक्टर क्या इलाज होगा?
जी डॉक्टर साहब, अल्लाह उसको शिफा दे। आंखों में भेंगापन इनिशियल स्टेज पे अक्सर बच्चों में हो जाता है, तो उसमें जो इसकी कुछ अगर डॉक्टर से रुजू कर लेंगे तो इसके कुछ एक सिंपल सा तरीका होता है वो अर्ज कर देंगे, उससे भी ठीक किया जा सकता है। फिर एक मायना करेंगे इसका कि इसके जो मसल्स हैं, इसके पट्टे जो हैं आँख को मूव करने वाले, कहीं वो तो वीक नहीं हो रहे, कहीं वो तो कमजोरी तो नहीं पैदा हो रही।
बात अगर नजर कमजोर होती है,
हाँ
एक आंख कमजोर होती है ना,
जी जी
एक आंख कमजोर होती है और एक आंख अपनी पूरी ताकत के साथ होती है इसकी जो है, और जब कमजोर आंख होती है वो चूंकि वो उसका फोकस आउट हो जाता है, ज्यादा उसकी जो पुतली है जो हमारी काली वो साइड मार रही है। अगर ये अगर इसका इलाज एक चश्मे के जरिए भी है कि डॉक्टर इसके जो वीक है आंख उसके लिए ग्लासेस देते हैं, थोड़े मोटे ग्लासेस होते हैं और वो पहनने से फिर ये इस वो एक तो उसके नंबर उनको कवर करने कोशिश करते हैं, दूसरा ये करते हैं डॉक्टर साहब कि जो आंख मजबूत है कमजोरी नहीं है उस आंख को बंद करवा देते हैं।
जी जी
उस आंख को जब मिसाल के तौर पर ये आंख कमजोर है और ये आंख प्रॉपर है तो ये आंख जो सही आंख है ना इसको बंद करवा देते हैं और डॉक्टर कहते हैं कि उसको बोलो कि इस आंख से देखे जो कमजोर है, क्योंकि क्योंकि उसको नजर आ रहा है लेकिन वो इस आंख से प्रॉपर देख रहा है ना बच्चा, और इस आंख से इसको कमजोर नजर आ रहा है तो चूंकि ये आंख से प्रॉपर देख रहा है तो उसको फर्क नहीं पा रहा, तो ये आंख अपनी ताकत इस्तेमाल नहीं कर पा रही है। तो अगर वो ये आंख बंद कर देंगे जो कमजोर जो सही है तो ये अब उसको दिखेगा कम, अब लेकिन वो देखने के लिए कोशिश करेगा ना बच्चा या जो भी है कोशिश करेगा तो उस आंख के अंदर ताकत पैदा होगी, जब आंख के अंदर ताकत पैदा होती है तो फिर वो उसके उस कमजोरी को वो दूर करती है, नंबर सेट करती है, ताकि फिर अगर इसका ट्रीटमेंट ऑपरेट भी करना होगा ना तो जब तक के उस आंख में प्रॉपर ताकत नहीं आ जाएगी सही मायनों में तो इसका ऑपरेट भी कामयाब नहीं है। जो डॉक्टर की मेरे से मैंने जो डायरेक्ट डॉक्टर से मेरी बात हुई है डॉक्टर सलमान याद होगा, तो इसका ऑपरेशन कामयाब नहीं होता क्योंकि वो फिर थोड़े क्योंकि आंख कमजोर होती है तो वो फिर साइड मार देगी, तो इसलिए पहले उस आंख को डॉक्टर रिकवर करते हैं उसकी जो ताकत है, और रिकवर करने के बाद फिर डॉक्टर इसको रीचेक करते हैं, चेक करने के बाद फिर अगर अगर ऑपरेट करना तो करते हैं, वरना बाजों का डॉक्टर ये भी एडवाइस करते हैं कि ग्लासेस से ये आंखों को भी कवर कर लेते हैं, और उसका थोड़ा बाजों का एज फैक्टर भी है कि इतने सालों में जाकर थोड़े बच्चे की उम्र बड़ी होती है और इसकी बात चीजें जो इम्प्रूव करती हैं, इसकी ताकत इम्प्रूव करती है, तो वो चीजें भी फिर इसकी आंखों को दुरुस्त करने में इसकी मददगार साबित हो जाती हैं। मगर डॉक्टर का मशवरा और डॉक्टर का ट्रीटमेंट जारी रखिएगा, और इसमें भी मैं अगर डॉक्टर सलमान मेरी बात को एंडोर्स करें या जो भी तस्दीक करें तर्दीद करें डॉक्टर कामरान भी हैं कि इसमें भी एक डॉक्टर की बात मेरा ख्याल इतनी ज्यादा मुनासिब नहीं होती कि हर डॉक्टर का एक अपना एक्सपीरियंस होता है, अच्छा फिर हर डॉक्टर की अपनी बातों का थ्योरी भी होती है, उसके एक अपनी अक्ल का भी एक उसमें हर प्रोफेशन में ऐसा होता है, या एक केस लेकर हम किसी वकील के पास जाते हैं तो वो वकील हमारे केस को इतना प्रॉपरली हैंडल नहीं कर पाता, दूसरा वकील हैंडल कर लेता है,
दोनों वकील है, दोनों ने अच्छी क्वालिफिकेशन ली है, लेकिन हर एक की बात हर एक तक वो अप्रोच नहीं हो पाती। तो मेरा अपना भी पर्सनल एक्सपीरियंस भी है आई स्पेशलिस्ट के पास
जी।
काफी आई स्पेशलिस्ट है, मेरा पर्सनल एक्सपीरियंस भी है कि इनके पास मेरे विजिट हुए हैं बस वजूहात की बिना पर। तो मैंने कईयों के अलग अलग पॉइंट ऑफ व्यू सुने हैं, इनकी बातें सुनी है, बाज ने बहुत कवर करने की कोशिश की है, बाजों ने नहीं की, बाजों ने मायूस भी किया है कि नहीं हो सकता, मगर मैंने देखा कि पेशेंट रिकवर हुआ। डॉक्टर शर्मा एंडोर्स करते हैं
जी, मैं
हाँ, तो
रिकवरी होती,
इसमें रिकवरी हो जाती है, ऐसे बाजों का दुआएं भी काम आती हैं। देखिए डॉक्टर का मना कर देना ये मायूसी की तरफ आपको ना लेके जाए। मेरे जितने भी मदनी चैनल के जो नाजरीन है, जो भी इस वक्त देख के सुन रहे हैं, डॉक्टर किसी भी मर्ज का अगर आपको मना कर देता है, इससे कभी मायूस ना हुआ करें, क्योंकि अल्लाह ताला ने कोई ऐसा मर्ज नहीं उतारा जिसकी दवा ना आता की हो। दवा डॉक्टर तक कभी आई नहीं है, या डॉक्टर की मेडिकल की, या चाहे हकीम हो, कोई भी तबीब है, वो उस मर्ज तक पहुंच, उसकी दवा तक पहुंच नहीं सका, या दवा उस मर्ज तक नहीं पहुंच पाई है। एक तो ये चीज, दवा है जरूर उस मर्ज की, मगर वो अभी तक दरियाफ्त नहीं हो सकी है, या इसका जो भी है वजूहा दे दे, मायूस ना हो। दूसरी चीज, दुआ मोमिन का हथियार है, दुआ से बड़ी बड़ी चीजें बदल जाती हैं। कभी किसी का दम, किसी बुजुर्ग का दम, किसी बुजुर्ग ने कोई ऐसी आयत पढ़कर या कोई ऐसी चीज पढ़कर दम कर दी, वो दुरुस्त हो जाती है, रूहानी इलाज ऐसा काम कर जाता है कि क्या बात है मदीने की। यानी हमने ऐसे ऐसे मरीज दुरुस्त होते देखे हैं कि मेडिकली पॉइंट ऑफ व्यू पर यकीन नहीं किया जा सकता कि ये मरीज सही हो सकता है। मैं आपको एक बात बताऊं, मेरे सुन्नत के पास भी कुछ आशिक नसुल यादत के लिए आए थे, तो एक होगा तकरीबन 8 या 9 साल का मदनी मुन्ना था, मेरी मुलाकात करे इनके वाली साहब ने। आज से चंद बरसों पहले मेरी अपनी हाजिरी थी सखर शहर में, वहां पर जिम्मेदारान इस्लाम में जमा हुए थे। ये मुझे आज इन्होंने बताया तो मुझे था कि अच्छा ये वाकया हुआ। मैं उन दिनों अमीले सुन्नत की कुछ झूठी चीजें लेकर गया था, बादाम वगैरह भी ले गया था तबरुक के तौर पर, यार इस्लाम भाई को दूंगा खुश हो जाएंगे। इन्होंने मुझे आज बताया, तो ये आए थे, तो इनका ये मदनी मुन्ना जिन्होंने आज मुझे मेरी मुलाकात कराई, ये मदनी मुन्ना होगा शीरखार मदनी मुन्ना, छोटा सा होगा, मतलब इतना थोड़ा सा बड़ा हो गया होगा, हो सकता है 1.5 साल का हो। तो इन्होंने मुझे उस वक्त कहा होगा, जो इन्होंने आज याद दिलाया कि मेरा बेटा यूं 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 यूं, डॉक्टर ने मना कर दिया था, बिल्कुल वो बेचारे उदास हो चुके थे। तो इत्तेफाक है कि मेरे पास अमीर सुन्नत की तबरुक वाली एक चीज थी ना, जो आपकी झूठी थी, आपने उसको खाया था, ऐसे ही मैंने इनको कह दिया था कि उसने इत्तेकाद होता है ना, यार इसको पानी में डालकर अपने बच्चे को पिला देना। आज इन्होंने मुझे कहा, ये 7-8 साल पुरानी बात, इन्होंने कहा कि मैंने ये आपने जो दिया था मेरे सुन का तबरुक, मैंने अपने बच्चे को पानी में डालकर पिलाया मदनी मुन्ने को, आज ये मदनी मुन्ना आपके सामने खड़ा है, इसको कोई बीमारी नहीं है, सही हो गया। ये सिर्फ मैं आपको बता रहा हूं आपकी मायूसी, अगर खुदा ना खादा कोई बीमार मदनी चैनल पर है, सोशल मीडिया पर है, मायूस है, मायूस ना हो, मायूसी नहीं है, अल्लाह की रहमत बहुत बड़ी है। ना इलाज करने वाले मायूस हो, ना इलाज करवाने वाले मायूस हो, अल्लाह ताला मदद करने वाला है। अल्लाह ने अपने नेक बंदे हमें अता किए हैं, जिनकी दुआएं, जिनके तबरुकात बाज़ औक़ात हमारे काम आ जाते हैं और बीमारियों में शिफा मिल जाती है। इसमें भी अल्लाह तबारक व ताला ने बड़ी हिकमतें रखी हैं कि एक शख्स है जिसके बरकत से, जिसके तबरुक से, जिसकी दुआ से एक मरीज अच्छा हो जाता है, तो अल्लाह ताला ने उसके इस अमल में भी ऐसी बरकत अता की होती है कि उससे आपके दिल में उसकी अजमत मोहब्बत पैदा होती है, इज्जत पैदा होती है, नतीजा यह निकलता है जब वो कहता है तो आप उसकी बात मानते हो कि यार ये अल्लाह का नेक बंदा है, इसमें बड़ी बरकत है। तो ऐसा शख्स जो वाकई अल्लाह का नेक बंदा है, ये अपने इन तमाम तर चीजों के जरिए दुनिया का माल नहीं बटोरता, ये आपको मस्जिद का रास्ता दिखाता है, तो उसकी बात मानने का जी करता है, तो इससे अल्लाह ताला के दीन का काम बढ़ता है, दीन को तकवीत मिलती है, इस्लाम का पैगाम आम होता है, और ये मतलब के सदियों से ये सिलसिला चला आ रहा है कि इस तरह की चीजें होती हैं, और अल्लाह ताला अपने इन बंदों में ऐसी बरकतें अता फरमा देता है। तो ये भी एक, इसके साथ मैंने कहा कहते हैं बादों को वसवसे भी आ जाते हैं ना, तो ये वसवसों का भी इसमें एक मैं कहा थोड़ी सी
کاٹ ہو جائے گا. اس میں بھی اللہ تبارک و تعالی نے ہم اپنے دین کے حوالے سے بہت سارے ہمیں فوائد عطا فرمائے ہوئے. تو میرے مدنی چینل کے ناظرین, میرے میٹھے میرے اسلامی بھائیوں, پلیز کبھی بھی مایوس نہ ہو, دعا کریں. ماں دعا کرے بچہ صحیح ہو جائے, باپ دعا کرے بچہ صحیح ہو جائے, بیٹا صحیح ہو جائے, مدنی منہ صحیح ہو جائے, کچھ بھی ہے, بس اللہ ہمارا ایمان سلامت رکھے اور ہم دعا کریں کہ اللہ تعالی ہمارے مریضوں پر رحمت کی نظر فرمائے.
امام بخاری رحمت اللہ تعالی علیہ کو بھی آنکھیں,
امام بخاری رحمت اللہ تعالی علیہ کا ہوا تو غالباً ان کی والدہ کی دعا کی برکت سے, امام بخاری رحمت اللہ تعالی علیہ کی والدہ کی دعا کی برکت سے ان کی آنکھوں کی روشنی مدینہ مدینہ ہو گیا. تو مایوس مت ہوئیے گا, ہمت میں رہیے گا. اللہ تبارک و تعالی ہم سب کو ایمان کی سلامتی عطا فرمائے. اللہ ہمارے دین, ایمان, جان و مال, عزت, آبرو کی حفاظت فرمائے. آمین بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم سے, رحم و کرم کی دعا ہے یا خدا تجھ سے.